والسلام على سيد الأنبياء والمرسلين. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نبي كريم صلى الله عليه وسلم پر درود پاک پڑھنے کی برکت، بشارت اور سبحان اللہ کیا ہی بات ہے. حضرت ابن عباس رضی اللہ تعالی عنہما سے روایت ہے کہ شفیع امت نبی رحمت صلی اللہ علیہ وسلم کا فرمان عالی شان ہے کہ جو مومن جمعہ کی رات دو رکعت اس طرح پڑھے، ذرا دل کے کانوں سے اور غور سے سنیے گا، جمعہ کی رات دو رکعت نفل اس طریقے سے پڑھے کہ ہر رکعت میں سورہ فاتحہ کے بعد 25 مرتبہ سورہ اخلاص قل ھو اللہ احد پڑھے، اور پھر یہ درود پاک صلی اللہ علی محمد النبی الامی 1000 مرتبہ پڑھے تو آنے والے جمعہ سے پہلے خواب میں میری زیارت کرے گا، اور جس نے میری زیارت کی اللہ تعالی اس کے گناہ معاف فرما دے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. اللہ تعالی ہم سب کو درود پاک کی برکات جو ہے وہ نصیب فرمائے، اور اللہ تبارک و تعالی نبی کریم صلی اللہ علیہ وسلم کی زیارت سے ہماری آنکھوں کو ٹھنڈا اور مشرف فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم. مسائل کا حل پروگرام آپ دیکھ رہے ہیں، قبلہ نگران شورا کا پروگرام ہے، اور اس کا جس طرح کے فارمیٹ ہے کہ ہمارے ساتھ دو ڈاکٹر صاحبان، ڈاکٹر سلمان اور ڈاکٹر کامران ماشاءاللہ موجود ہوتے ہیں، آج ساتھ ساتھ جو ہے وہ ڈاکٹر صاحبان بیٹھے ہیں، اور انہی کے ساتھ ہمارے جنید مدنی بھائی روحانی علاج بتانے والے یہ بھی موجود ہیں، اور کچھ ہی دیر میں انشاءاللہ حضر نگران شورا بھی ہمارے ساتھ ہوں گے. ہم آپ کی کالز کو اور آپ کے میسیجز کو بھی اپنے پروگرام کا حصہ بنائیں گے. ڈاکٹر زیرک ماہر نفسیات ہیں، یو کے سے ہمارے ساتھ ہوتے ہیں، اور خلیل بھائی انشاءاللہ یہ بھی ہمارے ساتھ ہوں گے، اور حکمت سے متعلق جو طبی علاج ہوتا ہے، گھریلو علاج ہوتا ہے، وہ بھی یہ بتایا کرتے ہیں. اللہ تعالی ہم سب کے مسائل جو ہے وہ حل فرمائے، اللہ کریم ہم سب کی پریشانیوں کو دور فرمائے، اور اللہ تبارک و تعالی ہم سب کو اپنی رضا پر راضی رہنے کی بھی توفیق عطا فرمائے. ہمارے ہاں ایک جو کمی ہے وہ شکر کی ادائیگی کی کمی ہے. شکر کی ادائیگی ہمارے ہاں کم ہے. بعض لوگوں کے پسینے میں سے ڈاکٹر صاحب سمیل بہت آتی ہے، یعنی جسے یوں بولیں کہ ایکسٹرا سمیل. لوگوں کا ماشاءاللہ طریقہ بھی ہوتا ہے، روزانہ جو ہے وہ شاور لیتے ہیں، غسل کرتے ہیں، اور کپڑے بھی جو ہے وہ روزانہ چینج کرتے ہیں، کرنے بھی چاہیے، لیکن کچھ لوگوں کے پسینے میں سے یہ بڑی سمیل آتی ہے، اس کی وجہ کیا ہوتی ہے؟ کیا فرمائیں گے آپ؟
اس کی وجہ تو ایک تو نارمل پرسپائریشن کا اپنا پورا پروسیس ہے. پسینہ آنا تو خود ایک نعمت ہے، جب باڈی میں سے ہیٹ ہوتی ہے تو پسینہ نکلتا ہے گا. تو جتنی مقدار کے اندر باڈی میں سے پسینہ نکل رہا ہے تو اتنی مقدار میں آپ نے فلوڈ انٹیک کرنا ضروری ہے. گی اب جیسے گرمی ہو گئی ہے، ابھی گرمیوں کے اندر ہی ہیٹ سٹروک بھی آتا ہے، ہیٹ کے ویو جب چلتی ہے تو پسینہ جب زیادہ، جن لوگوں کا آؤٹ ڈور کام ہے، جو باہر کام کر رہے ہوتے ہیں، زیادہ پسینہ آ رہا ہوتا ہے، تو ان کے لیے ضروری ہوتا ہے کہ اپنے ہائیڈریشن پانی کی مقدار کو برابر رکھ کے چلنا ہوگا، کیونکہ پسینہ جب باڈی سے نکل گیا، یہ صرف پانی نہیں ہوتا، اس میں نمکیات بھی ہوتے ہیں.
صحیح.
یعنی باڈی میں سے نمکیات لوز ہو جاتے ہیں، تو اسی مقدار میں آپ پانی کا استعمال کریں گے. تو پسینے کی وجہ سے بیسیکلی زیادہ جو مین کمپلین آ رہی ہوتی ہے، مسل پول ہو جانا، پٹھوں میں درد ہو جانا، دن کے اندر گھبراہٹ شروع ہو جانا، اور پھر یہ چکر آ جانا، تو یہ ہیٹ اسٹروک کی علامتوں کے اندر شامل ہوتا.
صحیح.
اور اس میں آپ پانی کی مقدار اپنی بیلنس رکھیں.
ٹھیک. ठीक है
और रहा सवाल स्मेल का, तो इसके बारे में मुझे मालूमात इतनी नहीं है, डॉक्टर
पसीने में।
साहब
वैसे
बताइए।
आम तौर पे जो आम लोगों के पसीने में तो स्मेल होता ही है, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ही मुबारक पसीना था कि जो खुशबुओं से ज्यादा जो है वो खुशबूदार था। सुभान अल्लाह।
और
और सब
सब
भी कुछ बता रहे हैं
मैं
इसमें
इनसे
जो।
डॉक्टर साहब एक चीज ये पूछवाते तो, अमूमन गर्मी आती है ना जब, तो डॉक्टर साहब ड्रिप का सीजन शुरू हो जाता है।
देखिए बात वहीं आ जाती है कि जब गर्मियाँ आती हैं तो एक तो फैक्टर ये बता दिया है कि जो वाटर लॉस होता है, पसीना वगैरह ज़्यादा आता है, उसकी वजह से ज़्यादा प्रॉब्लम होती है, तो डिहाइड्रेशन की तरफ चले जाता है बंदा। उसकी वजह से जो है अगर एक आध उसको खुदा ना खासा लूज मोशन या वॉमिटिंग हो जाती है तो मजीद उसके अंदर डिहाइड्रेशन तरह हो जाती है, फिर वहाँ इंडिकेशन बन जाती है कि इसको फ्लूड इनटेक करवाया जाए किसी तरीके से। अगर वो मुंह से ले सकता है तो बेस्ट यही होता है कि वो मुंह के जरिए जो है अपनी पानी की कमी को पूरा कर ले। वो किसी भी शक्ल में ले सकता है, जूसेज की शक्ल में, सादा पानी की शक्ल में, फ्रूट्स की शक्ल में वो रिक्वायर्ड पूरी कर सकता है। लेकिन अगर वो इनटेक नहीं ले पा रहा है, उल्टियों की कैफियत है, कोई गजा अंदर जा ही नहीं रही है, तब वो एक इंडिकेशन बनती है कि अब इसकी फ्लूड इनटेक किए जाए, लेकिन वो डॉक्टर की हिदायत पे ना कि फरमाइश की जाए खुद से
डॉक्टर साहब
जाके।
नॉर्मल मरीज भी तो लगवाते ना,
मैं
कमजोरी
उसी
हो
तरफ
रही है
आ रहा हूं।
ताकत के लिए, इसमें इंजेक्शन भी आप लगवाते हो।
फरमाइशी जोर पे जब आप ये बात करते हैं तो उसमें इतना कोई खातिर खा बेनिफिट पेशेंट को नहीं होता। थोड़ा बहुत तो आप कह सकते हैं कि उसको जो बेनिफिट हो सकता है 19-20 का मिल जाए, लेकिन एक खातिर खा बेनिफिट नहीं हो पाता जितना आप नॉर्मल डाइट से या नॉर्मल चीज़ों से जो है वो बेनिफिट हासिल कर सकते हैं। सपोज एक मिसाल दूं, 1 लीटर उसके अंदर पानी होता है या उसके अंदर कुछ मिनरल्स वगैरह या कुछ सोडियम क्लोराइड वगैरह नमकियात वगैरह मिली हुई होती है, वो कुछ हद तक आपकी रिक्वायरमेंट पूरी कर देते हैं। लेकिन आप कोई फ्रूट ले लेते हैं, थोड़ा सा फ्रूट ले लिया, 1 गिलास आपने दूध पी लिया, वो एक अच्छी खासी क्वांटिटी आपकी बॉडी की रिक्वायरमेंट पूरी करती है। तो ड्रिप्स के हवाले से सिंपल सी बात तो यही है कि एक इंडिकेशन बंदा खुद अपना जज कर ले, मैं खा पी सकता हूँ तो मुझे जरूर ड्रिप की जरूरत नहीं है। अगर खाना पीना ही नहीं हो पा रहा उससे तो फिर उसकी इंडिकेशन
अरे
बन
डॉक्टर साहब
सकती
ये
है।
घर के अंदर भी कोई निमकोल वगैरह बना के पी सकते हैं?
हाँ बिल्कुल, घर में आप जो है ना नॉर्मली जो निमकोल होता है वो नमक और चीनी उसकी खास मिकदार मिला के जो है उसको इस्तेमाल किया जा सकता है, लेकिन उसमें शर्त यह है कि वो देख ले अपनी कैफियत, खुदा ना खास्ता उसको ब्लड प्रेशर की शिकायत तो नहीं है या कोई डायबिटिक पेशेंट तो नहीं है, अपनी कैफियत के हिसाब से बेहतर ये है डॉक्टर के मशवरे से इस्तेमाल करे। घर में भी अगर बना रहा है तो वो ज्यादा
जी
उसके लिए मुनासिब रहेगा।
माशाल्लाह। चलिए अल्लाह करीम हम सब की हाल पर अपना फजल फरमाए और पानी भी जो है वो पीते रहें, और इसके साथ साथ जिस तरह डॉक्टर साहिबान रहनुमाई फरमा रहे हैं उसको भी फॉलो करें। एक अल्लाह वाले ने एक बड़ी प्यारी बात कही, उन्होंने फरमाया कि और जिसकी जिंदगी में, जिसकी सोच में, जिसकी ख्वाहिशात में, बिलखुसूस जिसकी ख्वाहिशात में और ये ऐड हो जाए फिर वो बंदा बस फिर और से और ही होता जाएगा। कहने वाले ने बड़ी प्यारी बात की, उन्होंने कहा आप देखें कि आप कहीं दुकान पर जाते हैं और आप उसे जाके राशन की दुकान पर कहते हैं कि मुझे 1 किलो आटा चाहिए। दुकानदार क्या कहता है? और फिर बंदा कहता है कि 1 किलो चावल भी दे दे। फिर दुकानदार क्या कहता है? और फिर बंदा कहता है 1 पाव मिर्चें दे दें। इसके बाद फिर दुकानदार क्या बोलेगा? और इवन के आप अगर उस दुकानदार की दुकान में मौजूद सारा सामान भी ले लेना फिर भी वो क्या बोलेगा? और अच्छा ये भी आपने देखा होगा कि अगर और आप बता रहे हैं चीज दुकान पर नहीं है तो वो क्या करता है, अपना कोई भी दुकान पर काम करने वाला वर्कर उसको भेजता है और वहां से दूसरी दुकान से वो सामान लेकर के आ जाता है और अपने जो भी चीज परचेज करने के लिए आया होता है उसको दे देता है। तो इस और का जो है वो कुछ ख्वाहिशात में और का भी कोई होना चाहिए मामला। माशाल्लाह निगाने शुरा की आमद, मरहबा तशरीफ ले आए।
वालेकुम सलाम।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। इसका फुल स्टॉप नहीं है, और इसकी एक और बात भी है, वो ये है कि जो इंसान के पास होता है ना उसकी फिर बंदे को अफादियत, अहमियत, फायदा, खुशी, मतलब वो कुछ नहीं रहता, फिर आगे से आगे ही जो है वो ध्यान जाता रहता है। आप क्या फरमाते हैं? ख्वाहिशात में और जो है इसके बाद आगे और फुल स्टॉप ही नहीं। बात तो ठीक है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين. مشہور شعر ہے آپ کی بات کی تائید کرتا ہوا، ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارمان مگر پھر بھی کم نکلے. تو خواہشات کی کوئی حد نہیں ہوتی، یہ ایک مشہور ایک انگلش لائن ہے، اس کا ایک ترجمہ ہے، خواہشات کی کوئی حد نہیں ہوتی. تو اس کو جتنا منیمائز کیا جائے، دبایا جائے، روکا جائے تو بہتر ہے. اتفاق ہے کہ میں بھی کچھ اسی طرح کا ذہن لے کر آیا تھا ڈسکس کرنے کے طالب سے. آپ کا بلو ٹوتھ اتنا ٹائٹ جا رہا ہے،
یہ مجھے کسی مقری نے نہیں بتایا. ویسے
تو میری آج مدنی چینل کے ناظرین سے بھی ایک درخواست ہے جو میں سوچ کر آیا تھا کہ آپ سے شیئر کروں گا. مجھے ایسا لگتا ہے کہ کئی ایسے دیکھنے سننے والے ہوں گے جن کے اخراجات نیچے آئے ہوئے ہوں گے. یہ شاید یہ لاکھوں لاکھ ایسے گھرانے ہوں گے کہ جو ابھی پوزیشن نہیں ہے، ابھی کام نہیں ہے، ابھی حالات نہیں ہیں، تو وغیرہ 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 وغیرہ. پہلے ہم ان کو لیتے ہیں، پھر ایک اور طبقہ بھی، اس کو بھی اگر موقع ملے گا تو لے لیں گے. تو آپ منیمائز مطلب کم ہوئے ہوں گے، آپ کا خرچہ نیچے آیا ہوگا. اب یہ دیکھیں کہ نیچے تو آ گیا لیکن آپ کی زندگی چلتی رہی ہے. تو ایسی صورتحال میں میری درخواست یہ ہے، ابھی جو آپ کا جو لاک لگا ہے نا، اس کو مطلب اب کھولیے گا مت، کیونکہ ابھی آپ نے جس کو ہم کہتے کر کسر سے کام لیا. اب کنات تو بہت اعلیٰ نام ہے، میں لوں لینا نہیں، کیونکہ کنات تو ایک اس میں تو صبر بھی ہے، شکر بھی ہے، اس میں کنات کا ایک اپنا بہت خوبصورت اور بہترین مفہوم ہے. اب سارے کنات کر گئے ہوں یہ ضروری نہیں ہے، لیکن اب چاہتے نہ چاہتے ہوئے کفایت شعاری آپ نے اختیار کر لی ہوگی.
واہ
یہ تو ہے. آپ ہاتھ کھولنے کے بجائے جیسا آپ نے ایک اپنے آپ کو ایک سیٹل کر لیا ہے، یہ فیملی بیٹھی ہوئی ہے. میں ہو سکتا ہے کہ گھر کا بڑا شاید یہ باتیں نہ کر سکے آپ سے، بعض وقت نہیں کر سکتا گھر کا آدمی بڑا. آپ کہتے کوئی پرابلم تو نہیں ہے، وہ کیسے بولے گا پرابلم ہے؟ آپ ہے تو کوئی مسئلہ تو نہیں ہے، وہ کیسے مطلب ساری دنیا مسئلے میں، اور آپ گھر کے کمانے والے بزرگوں کو مسئلہ تو نہیں ہے، ساری دنیا مسئلے میں، صدارت سے لے کر وزارت تک، وزارت سے لے کر نیچے تک ملازمت تک، سارے کے سارے اوپر سے لے کر نیچے تک نظر آتا ہے کہ مسئلے میں. یہ آپ کے گھر کا آدمی واحد بیٹھا ہوا جو مسئلے میں نہیں ہے، یہ کیسے ہو سکتا ہے کہ یہ مسئلے میں نہ ہو؟ کیونکہ اس کا جس سے کام کاج کاروبار ہے وہ مسائل میں ہے. وہ نہ بولنے کا اپنی جگہ پر ہوتا ہے، لیکن میں جنرل بات کر رہا، 100% پر بات بھی نہیں کر رہا. امیر آدمی بھی لاس میں جائے اور غریب آدمی بھی پریشان ہے، یہ بات یاد رکھیے گا. اس وقت بڑی بڑی ریاستیں جن پر کبھی بھی سلم نہیں آیا وہ نیچے نہیں آئی ہیں، ان کی وہ معیشت کو نقصان نہیں پہنچا، وہ بھی تقریباً سمجھے کہ اس وقت جو بیان ہو رہا ہے وہ. لیکن میں آپ سے ریاست میں یوں ہو رہا ہے تو جی ڈی پی یوں ہو گئی ہے تو فلاں یوں ہو گیا ہے، اب اس سے آپ بولو گے یار ہم نے نہ جی ڈی پی بڑھا سکتے ہیں نہ ہم لوگ یہ ریاست کے معاملے میں معیشت کے معاملے ہم لوگ کو اپنا انٹرفیئر کر سکتے ہیں، نہ ہمارے بولنے سے کچھ فرق پڑے گا. آپ اپنے گھر کی معیشت کے تو آپ ذمہ دار ہیں نا، یہ میں آپ کو عرض کرنا چاہ رہا ہوں. تو اس کو ایک بار پھر بیٹھ کر لکھ لے گا، آخر ہم 4 مہینے سے گھر کیسے چلا رہے ہیں، تو پتا چلے گا کہ یہ 10, 20, 30 چیزیں تھیں جو آپ نے اپنے خرچوں سے اگنور کی ہیں، اور اس کو آپ نے اپنے گھر کے خرچوں میں لیا ہی نہیں ہے کیونکہ آپ کے پاس تھے ہی نہیں. مگر آپ کا کچن بھی چلا، آپ کا گھر بھی چلا، آپ کی یوٹیلیٹیز بھی چلی، آپ نے 4 کمروں کی جگہ پر ایک کمرے میں سونے پر کہ چلو اے سی ایک کمرے کا چلے گا، آپ نے اس پر اکتفا کیا، بھائی گزارا کیا نا آپ نے. اب چلو تھوڑا سا آپ بولیں گے یار ابھی یہ تو چلو ابھی مجبوری تھی تو اب آگ لگی تھی تو کیا کرتے، ایک ہی کمرے میں سو گئے تھے، चलो आग बुझ गई तो चारे चारों कमरे खोलने की क्या जरूरत है, एक कमरा खोल लेते, ये आपके हाथ में। मैं बारहा कह चुका हूं कि बदन का वजन और खर्चा ये दोनों बढ़ जाए ना तो कम करना आसान नहीं है।
इसी बात
दांतों से पसीना निकलता ही है। ये मैं आपको बहुत ही ये टोटली फैमिली डिस्कशंस हैं, और ये वो फैमिली डिस्कशंस हैं जो बाद औकात घर में नहीं की जा रही होती, तो इसमें लड़ाई होती है, ये बहुत बड़ा सबब बन जाता है झगड़े का। बच्चों की फरमाइशें, बच्चों की ख्वाहिशें, तो बच्चों की अम्मी की ख्वाहिशें, कुछ वो खुले हाथ का होता है तो ना दो पैसे। अब ये क्या बीमारी परेशानी, खुदा ना खास्ता कोई और प्रॉब्लम हो गया जनाब, अस्पताल भागो, तो 5-7-10 हजार रुपए रखे हुए ही नहीं है क्योंकि मेडिकल के अंदर खर्च हो जाते पर उधार मांगो, कोई और ऐसी चीज आ गई उधार मांग लो, कोई ऐसी चीज आ गई उधार मांग लो। इतने टाइम से आपका वॉशिंग मशीन खराब पड़ा हुआ है, बनाना है, क्या कैसे बनाओ यार, 1500-2000 रुपये खर्चा आएगा, नहीं बन रहा। फ्रिज खराब हुआ हुआ है, कैसे सही करा है, 1500-2000-3000 रुपये खर्चा आएगा, भाई कैसे बनाए। सोफा टूटा हुआ है तो टेबल टूटी हुई है तो वो दराज टूटे हुए हैं तो वो लाइट लटक ही रही है, उसको अपने को तो आता ही नहीं था कभी पकड़ पकड़ कर लाइट लगा ही नहीं है। अब जिसको भी बुलाएंगे वो 500-1000 रुपया ले लेगा। अब छोड़ो सब छोड़ो, यूं देखा तो घर भी है ना टूट फूट का, और मतलब के वो यहाँ देखो तो इधर से एहतजाज की आवाज आ रही है, उधर से एहतजाज की आवाज आ रही है, फिर ये सारा कुछ हो रहा है। तो ये सब कुछ जो हो रहा है तो ये एक्सपेंसेस आपके ऑलरेडी खड़े हुए आपके घर के, और जो थोड़ा सा जाएंगे प्लम्बरिंग का काम आपका पेंडिंग होगा, इलेक्ट्रिशियन का काम आपका पेंडिंग होगा, कारपेंटर का काम आपका पेंडिंग होगा, ऐसे कई मेंटेनेंस के काम है जो आपके पेंडिंग होंगे। बिल्डिंग में रहते तो कभी कोई खर्चा आ गया, कभी गाड़ी में खर्चा आ गया, मोटरसाइकिल का टायर का वो उसके जो वो होते हैं टायर के बने हुए, जो नया टायर लेते हैं ना तो टायर वो उसके वो बने हुए होते हैं जिस पर ये टायर घूम रहा है, वो जिसको क्या बोलते हैं, नहीं रिम नहीं, वही टायर का जो मेन जो टायर होता है जो व्हील है ना, व्हील व्हील के वो दांत निकले हुए थे यूं समझे आप, जो चलते चलते घिस जाता है, इसको हम कहते हैं टायर गंजा हो गया। जब टायर गंजा हो जाता है ना तो फिर इसको कंकर भी इसका पंचर कर देती है। तो टायर के टायर आप देखे टायर इतना मोटा होता है,
हाँ जी हाँ,
फिर ये घिसते 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 यूं हो जाता है। ऐसे 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 लाखों मोटरसाइकिलें होंगी, गाड़ी होंगी जो आए दिन पंचर होकर खड़ी हुई होती होंगी। इनका अगर आप 4 महीने का 6 महीने का पंचर का खर्चा ले लो तो एक टायर आ जाता आपका। आपने पंचर वाले को पंचर के पैसे दे दिए मगर एक टायर ना, क्योंकि एक साथ आपको आपको 50-100 रुपए पंचर बनाने के देने की आप पोजीशन में थे, लेकिन टोटल करे ना तो शायद 1000-1500 या 2000 रुपए का टायर लेने की पोजीशन में कभी आई नहीं, और वो टाइम अलग जाया हुआ। ऐसे आपके अगर आप गौर करेंगे ना तो ऐसे आपके कुछ 20 काम निकलेंगे कि जो आपको 100-200 रुपए 300 रुपए करके आपके हर महीने का खर्चा निकल रहा है, लेकिन वही चीजें अगर आपके पास थोड़ी सेविंग होती तो आप 4 महीने पहले नई चीज ले चुके होते, 2 साल तक आपको खर्चा ना होता। अब आप इस पर सोचें कि आप क्या कर सकते हैं। तो तमाम फैमिलीज को मैं रिक्वेस्ट कर रहा हूं कनाअत इख्तियार करें।
सुभान अल्लाह,
कनात इख्तियार, कनात कहते हैं जो अल्लाह ने दिया इस पर बस करे, सब्र करे और इधर उधर नजर ना रखे। ये एक समझिए कि एक आम सा मफहूम मैंने कनात का बयान किया है। मेरी दरख्वास्त यही है कि मार्केटों में निकलने से कोरोना अभी हमारा खत्म नहीं हुआ, क्योंकि बेएहतियाती यहाँ लोग कर रहे हैं। एहतियात हमने आज तक शायद इसको भी हम भी जो जितने लोग एहतियात कर भी रहे होते ना, मेरी अपनी कैलकुलेशन ये है कि इन पर एहतियात मुसल्लत है, ये मेंटली तौर पर आज भी एहतियात के लिए तैयार नहीं है, इन पर एहतियात मुसल्लत है, ये करो वरना जॉब से निकाल दिए जाओगे, या कोई दूसरा आदमी बड़ा मोहताज है तो उसके लिए एहतियात की जाएगी, वरना ये अकेले बैठे हो गए इनके लिए कोई इधर उधर से सारे सारे मतलब के वो कोई एहतियात नहीं करते। अब पता है कि एक चीज है और हो रही है, कोई खांसता है, कोई छींकता है, कोई क्या हो जाता है, कोई क्या हो जाता है वगैरह वगैरह, जो एक मेडिकल बयान कर रही होती है, तो आप ऐसा ना हो कि फिर प्रॉब्लम में आ जाएं, फिर घर के झगड़े, टेंशन, ब्लड प्रेशर। यानी एक है, मैंने आपको कनात का बयान किया कि आप किफायत शारी एतदाल म्याना रवि से घर को चलाएं, और جو جملہ میں برسوں سے کہہ رہا ہوں میں اس کو ریپیٹ کر دیتا ہوں، برسوں سے کہہ رہا ہوں میں اس کو ریپیٹ کرتا ہوں، خرچوں کے مطابق اپنی آمدنی بڑھانے کے بجائے آمدنی کے مطابق خرچے لائی، یہ تھک جائیں گے آپ، کیونکہ ہر دو تین مہینے آپ کے خرچے انکریز کریں گے اور جتنی تیزی کے ساتھ آپ کے ایکسپنسز بڑھیں گے، یوٹیلیٹیز کو بڑھنے نہ دیں، جتنی تیزی کے ساتھ آپ کا یوٹیلیٹی کا بل بڑھا ہے، جتنی تیزی کے ساتھ آپ کا کچن کا خرچہ بڑھا ہے، جتنی تیزی کے ساتھ آپ کی خواہشات پوری کرنے کے لیے اور شاپنگ کے نام پر چیزوں کے جو ایکسپنسز بڑھیں، اتنی تیزی کے ساتھ نہ آپ کی آمدنی بڑھی ہے نہ آپ کی سیلری بڑھی ہے، کچھ بھی اتنی تیزی کے ساتھ نہیں بڑھا، تو آپ سروائیو کیسے کریں گے؟ بالکل ایک عام سا دوڑ دو، دو جمع دو کتنا ہوتا ہے چار، اتنی بھی حساب کتاب کو جاننے والا بھی کو بھی میری بات سمجھ میں آ جائے گی، یہ کیسے ہوگا؟ یہ ایک اتنا بڑا ایشو ہے اس وقت ہماری سوسائٹی کا، کورونا ایک ایشو ہے، دیگر وبا اور مصیبتیں پریشانیاں ایشو ہیں، ابھی تھوڑی دیر پہلے گرمی کی بات ہو رہی تھی، اب گرمی ہے، گرمی ہے، اب گرمی میں آدمی گرمی میں تھرتھڑائے گا تھوڑی اور سردی میں پسینہ تھوڑی آئے گا، جس طرح سردی آنے سے پہلے آپ کپڑے گرم نکال لیتے ہیں، غذاؤں کو سلیکٹ کر لیتے ہیں کہ یہ سردی کا آئٹم ہے، گرمی کیا، گرمی آنے سے پہلے کبھی ایسا کیا ہم نے؟ کیونکہ گرمی کی بھی غذائیں الگ ہیں، سردی کی غذائیں الگ ہیں، ہم نے غذاؤں کو کبھی الگ کیا ہی نہیں ہے گرمی آنے سے، گرمی کو کبھی ہم نے گرمی لیا ہی نہیں ہے، گرمی کے کبھی نوٹس ہی نہیں دیتے، گرمی جو ہمارا نوٹس لیتی ہے نا وہ دیکھنے جیسا ہوتا ہے. تو میری درخواست آپ سب سے یہ ہے جو اس کو تھوڑا سا آپ ریئلائز کریں، جو بچے بچیاں اور ان کی امی ابو بھائی یہ جو بھی فیملی ممبرس بیٹھے ہوئے ہیں بڑے چھوٹے، اس لیے میں نے ٹوٹلی اس وقت آپ کے ساتھ بیٹھ کر ایک گھریلو معیشت کی بات کی، ہم اب ملکوں کے ملک نہیں چلتے تو جناب ریاستیں نہیں، اے تمہارا گھر نہیں چل رہا، اب بیٹھے بیٹھے آپ کے سامنے ٹھا کر کے فلاں چیز مہنگی ہو گئی، ٹھا کر کے مہنگی ہو گئی، کیوں ہوئی؟ یہ اس سے بیس نہیں ہے، اس سے بیس کرنے سے اون سے آپ کی آپ کہیں جا کے بولو گے تو آپ کی آمدنی بڑھ جائے گی، نہیں، اب کر رہا کیا یہ سوچئے، ابھی آج بڑا کل کم بھی ہو جائے گا، یہ اوپر گیا نیچے بھی آ جائے گا، لیکن آپ کیا یوں ہی ہوتے رہو گے تو زندگی کا بیلنس کے ساتھ چلے گی؟
صحیح،
یہ میں نے ایک تھوڑا سا وقت لے کر ایک ایسا ٹاپک آپ کے ساتھ ڈسکس کیا ہے جو شاید اس وقت گھر والے پریشان ہیں، اس وقت مطلب جاب والے تقریباً لوگ پریشان ہیں، چاہے وہ لاکھ ڈیڑھ لاکھ دو لاکھ ڈھائی لاکھ تین لاکھ روپے کی جن کی آمدنی ہے نا، آپ یقین مانے وہ بھی پریشان ہیں، دو ڈھائی لاکھ والے کو کیا پرابلم ہے بھائی، لاکھ والا کا ایک ایسی چلتا ہے، ڈھائی لاکھ والے کے چار ایسی چلتے ہیں، آپ کی ایک کار چلتی ہے اس کے گھر کی چار کاریں چلتی ہیں، آپ کے ممبر کم ہے اس کے ممبر زیادہ ہیں، آپ کا انداز زندگی تھوڑا چینج ہے اس کا انداز زندگی تھوڑا چینج ہے، تو زیادہ آمدنی والا بھی پرابلم میں آ جاتا ہے، کم آمدنی والا بھی پرابلم میں آ جاتا ہے، اس لیے مہربانی کیجیے، میری درخواست ہے آپ سب سے، ہمارا پروگرام ختم ہو اگر آپ کو ہماری بات سمجھ میں آتی ہے کہ آپ تمام فیملی ممبرس بے پردگی کے ساتھ نہیں، بے پردگی نہیں ہو اپنے جو بھی ایک فیملی ممبر جو ہوتے ہیں محرم، آپ بیٹھ کر اپنے بجٹ کو ریشیڈول کریں، ریسیٹ کریں، جیسے موبائل کو نہیں ریسیٹ کرتے ہیں آپ وہ دوبارہ، یا چلو دوبارہ لکھتے ہیں، آپ دوبارہ لکھیں اور اس کو دوبارہ دیکھیں کہ اس میں سے سو روپے کی چیز بھی اگر کم ہوتی ہے نا، یار سو سے کیا ہوتا ہے، جانے ہوتا ہے، نہیں کرے ایسا، سو روپے کی چیز کم ہوتی ہے نکال دے کے، یار اس کی کیا ضرورت ہے، فار ایگزامپل کوئی کیچپ لانے کی کیا ضرورت ہے، بغیر کیچپ کوئی نہیں جی سکتے تھے، ایک مثال دی میں نے آپ کو، یہ شربت کا بوتل لانے کی کیا ضرورت ہے، یا شربت کے بوتل کے بغیر نہیں چل سکتے تھے ہم، نہیں یار کو پانی تو تھوڑا پینا چاہیے نا، تھوڑا میٹھا کھٹا، لیمو نچوڑ لو، آپ کو طاقت بھی ملے گی، وٹامنس بھی ملے گی، منرلس بھی ملیں گے، صحت بھی ملے گی، سب ملے گا، ایک کچھ بھی کریں، اب یار اتنے کر کسر کیسے رہیں، بھئی آپ کی آمدنی کم ہے،
واہ
یہ مطلب یہ کوئی کسی نے مسلط تھوڑی کیا آپ کے اوپر،
صحیح بات،
آپ کی آمدنی کم ہے، تو آپ کی آمدنی کم ہے تو آمدنی کم ہے تو گھر میں یعنی رسک اگر ہاتھ میں تنگی ہے تو اس سے دل و دماغ کو کیوں تنگ کر رہے ہو آپ، उसको तो कुशादा करें, दिलो दिमाग को कुशादगी के लिए पैसों की जरूरत नहीं है, पॉजिटिव सोच की जरूरत होती है। मुस्बत सोचोगी तो दिलो दिमाग में कुशादगी आएगी।
सुभान अल्लाह।
हाथ पैसे से खुलता नहीं है, हाथ तो दिल के गना से खुलता है।
अल्लाहु अकबर।
दिल गनी हो जाए।
सुभान अल्लाह।
ये बहुत सारी चीजें हैं, फिर इसको पढ़ें, थोड़ा समझें। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया दुनिया में यूरो जैसे मुसाफिर रहा करता है।
हाय हाय।
फिर वो हदीसों का मुताला करें, कुरान करीम की आयतों का मुताला करेंगे। इतना पैसे के पीछे भागते रहोगे तो क्या हो जाएगा? अल्हाक को मुतकासुर हत्ता ज़ुरतुमुल मक़ाबिर, तुम्हें काफी लगा माल की ज्यादा तलब ही नहीं, यहाँ तक तुमने कब्रों का मुंह देख लिया। फिर नतीजा ये निकलता है कि बंदा हराम की तरफ जाता है, नाजायज की तरफ जाता है, रिश्वत की तरफ, सूद की तरफ, झूठ बोल के कमाता है, धोखा देकर कमाता है, और क्या 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 करता है। अल्लाह ताला आपको और मुझे, आपके मेरे देखने सुनने वाले जितने भी हैं, जो नहीं देख और सुन रहे, आप भी दुआ करें, मैं भी दुआ करता हूं कि अल्लाह ताला कोरोना वायरस और दीगर वबाओं समेत हम सबको तंग दस्ती से भी बचा कर रखे।
आमीन।
कई घरों की तंग दस्तियां इनके हाथों की कमाई है, इन पर तंग दस्ती मुसलत नहीं है। और हर तंग दस्त आदमी गरीब नहीं होता, याद रखना। गुर्बत अलग से है, तंग दस्ती अलग से है।
ऐसी बात।
सल्लू अलल हबीब सल्लल्लाहु तआला अलैहि
वसल्लम। मरहबा। कॉल्स और मैसेजेस भी लेंगे इंशाल्लाह। आपने गुफ्तगू के दौरान मेंटेनेंस की बात की, और कारपेंटर की बात की, इलेक्ट्रिशियन की बात की, और इसके साथ साथ प्लम्बर की भी बात की। आप ख्याल नहीं फरमाते कि इन्हीं हजरात ने, जो कारपेंटर हजरात हैं या जो मैकेनिक हैं, इलेक्ट्रिशियन हैं, प्लम्बर हैं, इन्होंने भी एक प्रॉब्लम जो है वो क्रिएट किया हुआ है कि एक छोटा सा फॉल्ट होता है लेकिन ये उसके ज्यादा जो है पैसे लेते हैं, और फिर ये कहते हैं कि ये तो हमारा फन है, हम इसके पैसे लेते हैं।
ज्यादा की बात नहीं है
ये, ऐसा एक बना देखिए, मुझे किसी ने
मैं आपको बता लिया ना
आपने। नहीं, मैं आपकी इस बात, आपने कहा कम ज्यादा की बात नहीं। एक बंदा अपनी गाड़ी कहीं पर लेकर गया, मैकेनिक ने, ऑटो इलेक्ट्रिशियन ने गाड़ी का बोनट खोला, और बोनट खोल के उसने एक तार जो है ना वो सेट किया, गाड़ी सेट हो गई। उसने कहा 500 रुपया दे दे। ने कहा आपने एक तार सेट किया और एक तार यूं आपने लगाई और आप इसका 500 रुपया मांग रहे? ने कहा ये तो हमारा फन है, ये तो हमारा हुनर है, ये तो हमारा काम है, मजदूरी दे हमारी।
डॉक्टर को फिर क्यों नहीं बोलते?
डॉक्टर को भी लोग बोलते हैं डॉक्टर।
नहीं नहीं, सब ज्यादा पैसे नहीं, ज्यादा पैसे लेता है तो उसको ज्यादा इज्जत होती है।
2000 फीस आप दे तो
नहीं, खाली ये नहीं है। हम इसमें दो बातें हैं सलमान भाई
जी,
खैर ख्वाही और जो नहीं का लक्ष्य है।
ठीक।
एक ये तिजारत के चैप्टर में
जी,
खैर ख्वाही उम्मत, खैर ख्वाही करना, ये तिजारत के चैप्टर में इमाम गजाली ने बाकायदा ये चैप्टर अलग बयान किया है।
सही।
लेकिन अगर बेसिकली देखा जाए तो होता ये है कि उसने वो जो तार जोड़ा, जो कुछ किया ना, इसको ये अपनी लैंग्वेज में उम्मीद बोलते जुगाड़। क्योंकि ये कहीं ना कहीं प्रॉब्लम हो रहा है पार्ट का, पार्ट्स का। अभी आपको कहेगा ना कि इसके पार्ट्स आप निकाल के रखें या ये पार्ट्स मंगवा लेता हूं, तो ये पार्ट्स खर्चा वर्चा निकाल कर लगाना करना, ये हो जाएगा इसका 2500 रुपए का खर्चा। इसने अपने तजर्बे से कुछ इधर उधर से जुगाड़ करके गया, इसका भी महीना दो महीना काम हो जाएगा, उधर चला दिया। इससे 1500 रुपए बचाए गए, 500 रुपए लिए, पहली बात। अगर ये कम लेके, इसकी मेहनत ही नहीं लगी, इसने तार लगा दिया, हो सकता कोई पार्ट्स का प्रॉब्लम ना हो, खाली तार का ही प्रॉब्लम हो, उसे लगा दिया, तो उससे चाहिए था जे ठीक है यार भाई, दो मिनट का काम था, क्या पैसे लेने। लेकिन ये घर जाकर जब इसको उसके बच्चे पूछेंगे कि अब वो क्या लाया था, बोला अब आया था, मैंने तार लगा दिया, बोले क्या पैसे लेने?
नहीं नहीं, पैसे लेने की
आपके लिए घर आते थे क्या राशन?
मैं तो आपको अर्ज कर रहा हूँ, मेरा तो प्रोस्पेक्टिव आजकल जो है ना वो इस तरह का बना हुआ है कि बंदा यकीन माने प्लम्बर बन जाए। देखिए आप कारपेंटर बन जाए, लोग आपके पीछे भागेंगे, पैसे भी देंगे, धक्के भी खाएंगे, सब कुछ करेंगे, 2 घंटे का काम करके 1000 रुपया कमा लेना। मुझे बताएं आप, ये भी तो आप देख रहे हैं, 2 घंटे का आपने या 1.5 घंटे का काम किया,
क्या बताएंगे? लगता आपको शायद कुछ मसला वसला हो गया, शायद अल्लाह खैर करे।
हम सुन भी रहे हैं, बहुत सारी बातें सुनाई भी
रहे। मैं ये अर्ज कर रहा हूँ, मैं मुझे ये बता दें सलमान अतारी साहब, ये बताइए कि हमारा ये प्लम्बर तबका, कारपेंटर तबका, इलेक्ट्रिशियन तबका, ये जितना भी तबका
काम करने वाले,
ये जितना है तबका, ये बेसिकली अमीर होता है कि गरीब होता है?
नहीं, मेरे सेंस में तो आप पूछे, मेरा तो अब जहन बना हुआ है कि ये तो बड़े अमीर लोग हैं।
आपका जहन बना हुआ है तो ٹھیک ہے ڈاکٹر زیرک ہے ہم بات کر لیتے ہیں کیونکہ مسئلہ ذہن کا آیا ہے ڈاکٹر زیرک کا ٹاپک ہے ورنہ تجربات کی بات یہی ہوتی ہے کہ یہ جو طبقہ ہوتا ہے پلمبر کا ایڈیپٹیشن کا یا مینٹیننس کا خود ہمارے فیضان مدینہ میں ہمارے مدری چینل میں ہم نے مطلب کہ مجھے برسوں گزر چکے ہیں آپ نے یہاں کتنے امیر لوگ دیکھے جو 25-30 ہزار روپیہ مہینہ کماتا ہے وہ ہمارے امیر نہیں ہوتا
ایسی بات
ٹھیک ہے امیر نہیں ہوتا ورنہ یہ امیر وہ امیر ہے نا تو آپ ان سے زیادہ امیر ہو
صحیح
اگر وہ امیر ہے جن کو آپ امیر سمجھتے ہیں اس سے زیادہ پھر آپ امیر ہو ٹھیک ہے تو لیکن ہم لوگ امیروں میں میرا خیال ہے ہم میں سے کوئی بھی جو یہاں بیٹھے ہوئے ہیں ہم میں سے کوئی بھی امیروں میں شامل نہیں کیے جاتے اللہ کا شکر ہے کیونکہ سکون کی زندگی گزارنے کے لیے امیر ہونا ضروری نہیں ہے سکون ہونا ضروری ہے اور اللہ تعالیٰ اپنی رحمت ہمیں پورا کر دے تو میں یہ عرض کرنا چاہ رہا ہوں کہ وہ لوگ بھی جو ہیں جنہوں نے یہ لیا کیونکہ وہ جب آئے تو انہوں نے بھی اب تو سیدھی بات ہے لوگ پوچھ لیتے ہیں کہ بھائی کس طرح کا کام کروانا ہے یار پیسے نہیں ہے جو 400 روپے میں نپٹا دینا تو 200-400 روپے کا کام کر کے جاتا ہے وہ آپ اپنی کار کو عام میکینک کے پاس لے جائیں وہ 1000-1500 روپے لے گا لیکن یہی کار کو اگر آپ اس کی کمپنی کے شو روم میں لے جائیں ورک شاپ کے اندر بنانے کے لیے وہ آپ سے 5000 روپے لیتا ہے کیونکہ اس نے اسی کا اپنا کمپنی کا ہی اوریجنل پارٹ نکال کر ہی آپ کی گاڑی میں لگایا ہے
صحیح
مگر آپ کو وہ 1000 روپے قبول ہیں ہر تیسرے مہینے 500-500 روپے 1000 روپے دے کر میں گاڑی چلا لوں گا مگر وہ ایک ساتھ 5000 روپے دینا قبول نہیں ہے جس کے 2 سال تک آپ کو سکون مل جائے گا ہماری مینٹلٹی بڑی عجیب ہے امیر سنت کا ایک جملہ کہہ دیتا ہوں وہ شاید کئی چیزوں اس ٹاپک کو شاید کور کر لے گا کہ مہنگا روے ایک بار سستا روے بار
بار بار ایسی بات صحیح بات ٹھیک ہے جی ویسے کسی نے ایک بات کہی تھی میرا مقتدی نہیں تھا وہ ابھی مجھے لوگ ملے مدنی چینل میں بھی کئی دفعہ کہ آپ کے مقتدی نے بات کہی ہوگی آپ کو تو انہوں نے کہا کہ جو مہنگی چیز بیچتا ہے نا وہ زیادہ چونا لگاتا ہے کیسے جیسے اگر کوئی مہنگا صابن بیچ رہا ہے تو وہ جیلی صابن لے گا 50 روپے کا مطلب وہ لے گا اور 125 روپے کا بیچے گا
ضروری نہیں ہے میں نے اتنے کاروبار کیے ہیں اگر میں اپنے کاروبار کرنے کی لسٹ بیان کروں نا تو شاید ممالک کم ہوں گے میرا کاروبار زیادہ ہوگا اتنی لائنوں سے یہ مبالغہ ہے
صحیح.
اتنی نہیں ہے لیکن میں نے بہت لائنیں گزاری ہیں
اچھا.
اور مطلب کرائے کی دکانوں سے لے کر اوپر تک 700-800 ہزار روپے کے کام سے لے کر لاکھوں تک یہ ساری چیز میری زندگی کا حصہ رہا ہے ایسا نہیں ہے کہ مطلب کہ مہنگی چیز بیچنے والا سب دماغ ہی لوگوں کا عجیب ہوتا ہے بعض لوگ سستا بیچتے ہیں مگر صحیح بیچتے ہیں مہنگا بیچتے غلط بیچتے ہیں بعض لوگ مہنگا ہی اس لیے بیچتے وہ مہنگی ہوتی اس لیے ہے
ٹھیک
کہ وہ ہے ہی کام کی چیز برانڈ ہے وہ
صحیح
وہ سستی نہیں مل سکتی اس کو سستی ڈھونڈو گے تو وہ کاپی ملے گی آپ کو اس کی تو یہ چیزیں مارکیٹ کی زبان ہے مارکیٹ کی لینگویج ہے بس یہ بہت لمبا ٹاپک ہے بہت
ٹھیک ہے
مسائل سے نکل جائیں گے
جی کال شامل کرتے ہیں میسج بھی لیتے ہیں انشاءاللہ جی
سگے اتار محمد ساجد اتار یس کر رہا ہوں ماشاء اللہ پروگرام مسائل کا حل جاری وساری ہے پروگرام کے اندر نگران شورا کی آمد مرحبا نگران شورا کی بارگاہ مرض ہے کہ ماشاء اللہ آپ کا یہ پروگرام دیکھ کر بہت سارے مسائل حل ہو جاتے ہیں آپ کی بارگاہ مرض ہے کہ مسجدوں کے اندر جس طرح لائٹیں کی سوئچیں بند کی جاتی ہے اور چالو کی جاتی ہے تو اس کی آواز سے جو کہ مسجد کے اندر بہت آواز بھی ہوتی ہے تو اس مسائل کا کچھ حل بتائیے کہ مسجد کے اندر لائٹوں کی سوئچیں کس طرح چالو کرنی چاہیے اور کس طرح بند کرنی چاہیے
دیکھیے یہ ایک الگ ٹاپک ہے ایک تو اس کا شرعی مسئلہ ہے اور ایک اس کا فنی مسئلہ ہے بٹن جو ہے نا اس کو جب ہم یوں کرتے ہیں نا آواز تب آتی ہے جب آپ اس کو یوں بند کرتے ہیں اور جب بٹن پر ہاتھ رکھ کر بند کرتے ہیں نا تو اس کی آواز نہیں آتی تو اگر آپ اس سوئچز کو ایون وہ مسجد میں ہو یا گھر میں ہو اگر آپ سوئچز کو لانگ ٹرم چلانا چاہتے ہیں لمبی مدت تک چلانا چاہتے ہیں تو اس کو مار کر بند نہ کریں اس پر انگلی رکھ کر اس کو بند کر دیں تو یہ بند ہو جاتا ہے کیونکہ یہ مارتے ہیں نا تو اس کے اندر کی بھی ساری اس کی آگے بھی یہ سامنے سے خوبصورت سا بٹن نظر آتا ہے اس کے اندر ساری اس کی وائرنگ بنی ہوئی ہے तो फिर वो जोर से वहां लगती है तो फिर उसकी कोई ना कोई चीज, इतने से बटन के देखो अंदर के, कोई इतने बड़े बड़े लोहे के पीस थोड़ी लगे हुए होंगे, बल्कि वो की नन्नी मुन्नी सी वायरिंग होती है, टाके वाके लगे हुए होते हैं, तो ये चीजें होती हैं। तो अब रही वो बटन जोर से बंद करने की आवाज, तो उससे अगर वफ के माल को नुकसान पहुंच सकता है तो फिर उसका मसला अलग है, मगर बटन बंद करने का ऐसा शोर कि जिसको मस्जिद में शोर से ताबीर किया जाए, तो इसके लिए शरई रहनुमाई ले लीजिएगा कि ये मतलब ये वो शोर है जो उर्फन मस्जिद का शोर कहलाए, तो इसके लिए फिर आपको दारुल तहले सुनो से शरई रहनुमाई ले लेनी चाहिए।
ठीक है जी,
मैं यहीं तक बयान कर सकता हूँ
जी। ठीक है जी, मैसेज के जरिए क्वेश्चन है कि ना तो नमाज की पाबंदी होती है और ना ही दिल में सुकून है, क्या किया जाए?
नमाज का जायजा लिया जाए अपनी, अगर खुदा ना खासा नमाज में कमी है, नमाज में कमजोरी है, और दूसरी तरफ गुनाहों की कोई खुदा ना खासा आदत है, या जुल्म किया हुआ है किसी के ऊपर, जो बाज़ औक़ात जालिम बहुत सारे बज़ाहिर नेक काम कर रहा होता है लेकिन वो जुल्म करके बैठा होता है, तो जालिम की आंख सोती है लेकिन मजलूम की बद्दुआ को नहीं, बद्दुआ नहीं सोई हुई होती, बद्दुआ 24 आवर उसके लिए जो ना अपना काम कर रही होती है, वो उसको मतलब वो उठता है तो उसको नुकसान, तो दिल में बेकरारी, तो बेचैनी, तो सर का दर्द, तो फला ये वो, इसको इतनी जगहों पर घुमा रही होती है उसकी बद्दुआ का उसको शायद अंदाजा नहीं होता, तो इसका जायजा ले लिया जाए। और खुदा ना खास्ता अगर फिल्म ड्रामे गाने बाजे गिबत चुगली बदगुमानी हसद इस तरह की चीजें होती है तो वो भी नेकी की तौफीकों के सलब होने का सबब बन जाती है और कल्ब और जहन को बेकरार और बेचैन कर देती है और आपको मजा नहीं आ रहा होता, तो इन तमाम तो चीजों का जायजा लिया जाए। मजीद ये कि अगर खुदा ना खास्ता कोई नफसियाती मसला है, कोई तबीयत का मसला है, तो फिर रूहानी इलाज वालों से राबता कर लिया जाए, लेकिन इनको बताना पड़ेगा कि आपको साथ प्रॉब्लम
क्या है
लेकिन मैं ये चाहूंगा कि इससे पहले इनका रूहानी इलाज लिया जाए। काफी देर से जो मैंने डिस्कशन की थी उसमें डॉक्टर जीरक का इनपुट आना बहुत जरूरी था। डॉक्टर जीरक क्या फरमाते हैं, अब जो सारी डिस्कशन हुई है आप माशाल्लाह इसको समराइज भी अच्छा कर लेते हैं
जी। इंशाल्लाह तकरीबन 2-3 टॉपिक्स पर गुफ्तगू हुई है। सबसे पहले जो ख्वाहिशात के हवाले से बात हुई उसमें मैं थोड़ा सेहत और जिस्म की जरूरियात के हवाले से चंद जो है वो बातें अर्ज करना चाहूंगा। निगरान शूरा ने तो माशाल्लाह फाइनेंशियली तौर पर ख्वाहिशात का तज़करा किया, तो हमारे जिस्म के हवाले से भी ना साइकाइट्री में हमें कई तरह के मरीज मिलते हैं। मिसाल के तौर पर एक डिसऑर्डर है बॉडी डिसमोर्फिक डिसऑर्डर, बंदे की अपीरेंस शक्लो सूरत बिल्कुल नॉर्मल है लेकिन वो चाहता है नहीं मेरा नाक यूं हो, मेरे होंठ यूं हो, उसकी ख्वाहिश इस तरह है इस तरह है, और वो इस ख्वाहिश के पीछे इतना पड़ जाता है कि वो अपने आप को जहनी मरीज बना लेता है, और फिर वो कभी डॉक्टरों के पास जाता है, कभी ऑपरेशन करवाता है, कभी क्या करवाता है। तो ये क्या है कि जिस्म के हवाले से उसकी अपीरेंस के हवाले से उसकी ख्वाहिशात गैर जरूरी, ये तो एक एक्सट्रीम मिसाल हो गई, ऐसे केसेस बहुत कम होते हैं। लेकिन जो कॉमन मिसाल है ख्वाहिश यानी कि जिस्म के हवाले से हमारी बॉडी के हवाले से, अच्छा हम में से हर एक की बॉडी मुख्तलिफ है, हम में से हर एक की फीलिंग मुख्तलिफ है, हमारी बॉडी का समझना, मुझे अपनी बॉडी का समझना बहुत जरूरी है। अक्सर अलामात छोटा मोटा दर्द, गर्म फील होना, हल्का हल्का ऐसे लगना जैसे बुखार है, ये चीजें चलती रहती हैं हमारे साथ। अब मुझे जो है वो देखना ये है कि क्या ये नॉर्मल है मेरे लिए, मुझे इस पर कोई परेशानी करनी है या तवज्जो देनी है या नहीं देनी। जैसे मिसाल के तौर पर मैं अगर अपनी मिसाल लूं, मुझे मालूम है कि हल्का फुल्का थोड़ी सी गर्मी की तबीयत मेरी यानी कि चलती रहती है, हर 2-1 हफ्ते में थोड़ा बहुत मुझे गर्म फील होता है, लेकिन मुझे पता है कि ये मेरी नॉर्मल वो है, इस पर मुझे कोई ज्यादा तवज्जो देने की हाजत नहीं है। अब अगर इस पर कोई खामखा अपनी ख्वाहिश के मुताबिक कहे कि नहीं मुझे तो यूं नहीं, मैं तो बिल्कुल नॉर्मल फील करना चाहता हूँ, तो ये भी जो है वो गैर जरूरी जिस्म के एतबार से ख्वाहिश होगी। इस तरह के अक्सर मरीज एंग्जाइटी का, घबराहट का शिकार हो जाते हैं और फिर ना डॉक्टरों को समझ आती है, फिर उनको वो माहरीन नफ्सियात के पास भेजते हैं और माहरीन नफ्सियात के से भी इनकी ट्रीटमेंट थेरेपी के जरिए करना पड़ती है और वो भी बड़ी मुश्किल से होती है। तो जिस्म के एतबार से, अपने महसूसात के एतबार से आप अपने जिस्म को समझें اور اس کی جتنی بنیادی ضروریات ہیں اس سے بڑھ کر جو ہے وہ ایکسپیکٹ نہ کریں. تو انشاءاللہ عزوجل بہت ساری جو ہے وہ اس حوالے سے پرابلمز حل ہو جائیں گی. فائنل جسم کے حوالے سے ایک اور جو پہلو ہوتا ہے جہاں جسم کی ضروریات کو نظر انداز کیا جا رہا ہوتا ہے. بہت سارے لوگ ہوتے ہیں جن کو واقعی جسمانی طور پر پرابلم ہے, بیک پین لے لیا جائے یا اور اس طرح کی کوئی ایسا سمٹم, ایسی علامت جو پہلے نہیں تھی اور جا بھی نہیں رہی. اب اس کا بر وقت یہ ضرورت پوری ہونا یہ اب خواہش کا نہیں ہوگا. یہاں ضرورت ہے اس کو بر وقت جو ہے وہ ڈاکٹر کے پاس جا کر انویسٹیگیشن کروا کر جو ہے وہ اس کا حل کیا جائے. اگر اس پر بھی ایسے مریض ایک ریزنیبل تعداد ہے کہ جو ڈاکٹر کے پاس نہیں جائے گی, پتہ ہے کہ میڈیکل پرابلم ہے لیکن ادھر ادھر ٹوٹکے اور یہ کرتے رہیں گے اور یہاں جو ضرورت پوری ہونی تھی اس کو جو ہے وہ پورا نہیں کیا اور نقصان ہو جائے گا. ایک تو یہ ہمارے جو ہے نا خواہشات اور ضروریات ہمارے انسانی جسم کی. دوسرا جو وہ گفتگو سلمان بھائی کر رہے تھے, یقیناً سلمان بھائی ایک جو ہے وہ عوام کے پہلو کو لے کر چل رہے تھے پرائسنگ کے حوالے سے کہ بہت زیادہ پیسے چارج ہوتے ہیں. یہ بھی ایک نفسیاتی عنصر ہے کہ جن ممالک میں بارگیننگ کی ہوتی ہے تو وہاں لوگ سمجھتے ہیں کہ یار پوچھنے جو مانگنے والا ہے وہ 10 گنا زیادہ مانگ رہا ہوتا ہے. اور اس میں نگران شورا نے وہ میرا بھی وہ موقف تھا اس کو میں دوبارہ بیان بھی کر دیتا ہوں, نگران شورا نے بھی اس طرف ہنٹ کر دیا. جہاں بارگننگ ہوتی ہے نا تو ہمارا یہ ذہن بنا ہوتا ہے یہ جو جہاں سستی چیزیں ملتی ہیں نا ہم ان سے جو ہے وہ پیسے کم ہی کرواتے ہیں. لیکن جب ہم کسی 5 جگہ پر جاتے ہیں, کسی بڑے ریسٹورانٹ پر جاتے ہیں, وہاں ہماری نفسیات کیا ہوتی ہے, یار اس نے 100 مانگے نا تو 120 دینے ہیں. تو یہ بھی ایک عوام کو سمجھنا چاہیے, جہاں جن ممالک میں پرائسنگ فکس ہوتی ہے وہاں کوئی بھی سوال نہیں کرتا, وہ جتنی پرائس ہے دی چلا گیا, ٹائم بھی بچ گیا اور سب کو پتا ہوتا ہے کہ بھائی یہ ٹھیک ہے ریزنیبل پرائس ہے. اور آخری بات میں سلمان بھائی کی آج اس حوالے سے چلے بھی نگرانی شورا بھی موجود ہیں. اچھا جو سلمان بھائی اور مقتدی کی بات چل رہی ہے اس پر میں سمجھتا ہوں سلمان بھائی میں ہنٹ بھی کیا, سینکڑوں لوگوں نے شاید ان کو کہا ہو یار آپ سے کسی مقتدی نے تو یہ بات نہیں کی. اب میں اگر سلمان بھائی سے ملوں میں سلمان بھائی سے پہلی مرتبہ کہوں گا یار یہ مقتدی نے تو نہیں آپ کو کسی کو بات کی, لیکن سلمان بھائی سے آلریڈی تنگ آ چکے ہوں گے یار یہ کیا میں نے جو ہے وہ غلطی کر دی. تو یہاں پر جو ہے اس طرح یہ ضرور احساس کیا جائے یار میری بات کرنے سے اگلے کی کوئی دل آزاری یا یہ تو نہیں ہوگی. تو یہ جو ہے وہ میری طرف سے جو ہے وہ سمری بھی سمجھے اور مدنی پھول بھی.
اللہ آپ کو برکت دے. میں یہاں آپ کو ذاتی طور پر ایک بات جو ہے وہ شیئر کرتا ہوں, وہ بات چل نکلی ہے تو اب وہ ہو ہی گئی ہے تو میں اس کو کری دوں. ویسے میں نے اس کو الحمدللہ جس نے بھی بات کی تو اس نے بڑے اچھے انداز میں, یعنی مجھے وہ یوں تیز نیا تنقید وغیرہ کے طور پر نہیں کیا, ویسے بڑے اچھے ماحول میں. تو میں نے اس پر ایک اسٹیمپ سے میں نے یہ بات کی, میں نے کہا یہ اللہ کا شکر ہے کہ قبلا نگران شورا دام کا منقصیہ جو ہے وہ میرے ساتھ گفتگو ایسی ہلکی پھلکی جو فرما لیتے ہیں. تو چلیں بھارت اللہ محبت نے سلامت رکھے, اور بھارت یہ تنگ کرنے والا انداز تو کسی صورت میں نہیں ہونا چاہیے.
ڈاکٹر زیرک سے ایک سوال کرنا تھا.
جی جی.
اچھا آپ ڈاکٹروں سے بھی ایک سوال, آپ تینوں سے ایک سوال کرنا ہے کہ ابھی ذہن میں بات آ رہی تھی ڈاکٹر صاحب کسی کو دل کا پرابلم ہے تو آپ لوگ اس کا ٹیسٹ کرواتے ہیں تو پتا چل جاتا ہے, ای سی جی کروا لیتے ہیں, کارڈیو کرا لیتے ہیں, جو بھی آپ کے کئی ٹیسٹ ہیں. اچھا کسی کا اور کوئی کولیسٹرول پرابلم ہے, اسپائنل کارڈ پرابلم ہے, ایم آر آئی کروا لیتے ہیں وغیرہ وغیرہ, یہ ساری چیزیں کروا لیتے ہیں, شوگر آپ کروا لیتے ہیں, کورونا ٹیسٹ کروا لیتے ہیں, اینٹی باڈی ٹیسٹ کروا لیتے ہیں, تو ریزلٹ آ جاتا ہے کہ ہاں یار یہ ہے. اچھا مریض کو بھی آپ بتا دیتے ہیں کہ دیکھو یہ پرابلم ہے, نارمل یہ ہوتا ہے اور ایب نارمل کیسز میں یہ ساری چیزیں آ جاتی ہیں. لیکن اب کس اب کوئی نفسیاتی مریض بن گیا ہے, یعنی کہ ایک دل کے ڈاکٹر کے پاس جاتا ہے, جس کے دماغ میں مسئلہ ہو جاتا ہے وہ دماغ کے ڈاکٹر کے پاس جاتا ہے, ماہر نفسیات کے پاس چلا جاتا ہے. اب ماہر نفسیات اس کو کیسے یقین دلائے کہ بھائی آپ کے دماغ کے اندر پرابلم ہے, یعنی آپ نفسیاتی مریض ہو, کیونکہ اس کا نفسیاتی ڈاکٹر کے پاس آنا جانا ہی نہیں بھی ہو تب بھی اس کو لگے گا یار میں نفسیاتی مریض ہوں تبھی تو اس ڈاکٹر کے پاس جا رہا ہوں. اس کا کیا, یعنی شاید ہزاروں لوگوں کے یا لاکھوں لوگوں کے جو نفسیاتی مریض نہیں ہیں مگر ڈاکٹر کے پاس جا کر شاید ان کو لگا ہوگا کہ اب ہم نفسیاتی مریض ہو گئے. हमें भेज दिया गया। नफ्सियाती मरीज जो डॉक्टर होगा वो भी शायद उनको एक आध दफा कहेगा आपको कुछ भी नहीं है, वो भी अच्छा डॉक्टर होगा तो बोले कुछ भी नहीं है, वरना तो एक तरह से देखा जाए एज ए प्रोफेशन बात की जाए, एक तो उसकी रूहानियत है, रूह है प्रोफेशन की, लेकिन एक कस्टमर आया है, पेशेंट आया है, उसको थोड़ा विजिट करेगा तो उसका भी डॉक्टर को भी तो अपना घर चलाना है, नहीं चलाना। तो एक नफ्सियाती मरीज को कैसे यकीन हो, यानी मैं एक नफ्सियाती मरीज को लेकर डॉक्टर के पास जाता हूं तो मुझे कैसे यकीन हो कि ये जो मैं जिसको डॉक्टर के पास लेके गया हूं, मेरा पेशेंट है, ये वाकई नफ्सियाती मरीज ही है। तो कोई ऐसा टेस्ट या कोई ऐसी रिपोर्ट बनती है जिससे आप इसको प्रूफ कर सके, या सिर्फ हमें उस डॉक्टर के तजर्बे पर ही भरोसा करना पड़ेगा कि हाँ यार ये वाकई इस प्रोफेशन का पेशेंट है?
कि मरीज का फ्रीक्वेंसी ऑफ कंप्लेन मरीज की कितनी है, जिसे डॉक्टर जीरक ने भी बयान फरमाया बॉडी डिसमॉर्फिक डिसऑर्डर ना, जैसे हाइपोकॉन्ड्रियासिस का भी एक मसला होता है, मरीज के ऊपर ज्यादा होता है नफ्सियाती जितने भी मामलात हैं वो मरीज के, अब डॉक्टर को वो इंसिस्ट करता रहे कि मैं,
वो एक अलग चीज है। देखिए ये आपको, आप कैसे नजर आते हो, मुझे ऐसा हो जाना है, अब ये चीजें दुनिया में नहीं पूरी होती, मगर ये ख्वाहिशें मर नहीं सकती इतनी जल्दी।
डॉक्टर जीरक
जन्नत की ये खसूसियत है कि इंसान अपने से आला, अपने से बेहतर लिबास में किसी को देखेगा तो वो सोचेगा काश के मेरा लिबास ऐसा होता तो उसका लिबास वैसा हो जाएगा। ये जन्नत में होगा, दुनिया में नहीं होता ऐसा,
ऐसी बात
क्योंकि जन्नत में ना गम है ना दुख है।
क्या बात,
ठीक है। तो ये, लेकिन ये मैं जो सवाल शायद मैं प्रॉपर नहीं कर सका, तो ये कैसे होगा डॉक्टर जीरा, कुछ है इसका जवाब?
जी इसमें बिल्कुल आपका सवाल सही है और मुझे काफी हद तक समझ भी आ गया है। देखिए जब तक, सबसे पहले अगर मेरे पास कोई मरीज आता है और मैं उसको देखता हूं तो मैं उसकी पूरी एक ना बायोडेटा और हिस्ट्री लूंगा बचपन से लेकर, बल्कि कुछ सवालात यानी कि उसके वालिदैन के हवाले से भी होते हैं पैदाइश से पहले, तो हमें जो है ना इनमें से कुछ मिलेंगे क्लूज, इशारे मिलेंगे कि भाई ये वो चंद चीजें हैं। फिर हम पूछेंगे कि इन इन चीजों का इस पर किस तरह असर हुआ, किस तरह ये कोप कर रहा है। तो यूं जैसे ब्लड टेस्ट समझे ना कि होता है और सोडियम पोटासियम लेवल तो यूरिया क्रिएटिनिन लेवल और एलएफटीज, तो यूं साइकाइट्री में हमें जो है वो जिंदगी के मुख्तलिफ पहलुओं के हवाले से प्रॉब्लम्स उनमें हम पास्ट लाइफ में पिकअप करते हैं, फिर देखते हैं कि अच्छा प्रॉब्लम होना मतलब नहीं है कि नफ्सियाती मर्ज में चला जाएगा, बहुत सारे लोगों को प्रॉब्लम्स होती हैं, लेकिन फिर दूसरा स्टेप ये होता है कि इनको कोप इन्होंने कैसे किया और इसका इनके जहन पर कितना इफेक्ट बाकी रहा। ये चीजें करने के बाद हम फिर एक अपना यानी कि देखो हमारा भी एक कहो कि भाई लोहे पर लकीर थोड़ी होती है, हम भी एक इस इंफॉर्मेशन के तहत फिर हम मरीज को कहते हैं कि भाई ये चीजें हैं, अब या तो आपको वाकई हम समझें कि इन ये जो वजूहात हैं और आप जो फील कर रहे हैं वो इसके हिसाब से है, या जो आप फील कर रहे हैं मुझे कुछ भी नहीं लग रहा कि ये कोई एबनॉर्मैलिटी है। अब अगर मिसाल के तौर पर मैं समझता हूं एज अ डॉक्टर कि इस बंदे के साथ कोई नफ्सियाती मसला है, मिसाल के तौर पर एंग्जाइटी या डिप्रेशन की मिसाल लेते हैं, अब जो मेरे लिए नेक्स्ट स्टेज है वो ये है कि मरीज को कन्विंस करना। हमें पता है हमारी थ्योरेटिकल उसके मुताबिक कि सबसे पहले मरीज डिनाई करेगा, वो डिनाइल स्टेज में रहेगा कुछ अरसा। बहसियत माहिर नफ्सियात ये बहुत जरूरी चीज होती है कि मैं इसको पहले से ही जो है वो उसको भनक लूं कि अगर कोई डिनाइल में है तो जब तक मैं इसको डिनाइल से एक्सेप्टेंस की तरफ नहीं लाऊंगा तब तक ना मेरा इसके साथ हम वो बोलते हैं थेरापीटिक रिलेशनशिप, कि मरीज को ना मेरे ऊपर कॉन्फिडेंस होगा ना मेरी किसी बात का मरीज जो है वो असर लेगा, क्योंकि हम दोनों सेपरेट पेज पर हैं। तो ये एक बहुत जरूरी स्टेप होता है, ये खाली माहिरीन नफ्सियात के लिए नहीं है, ये हर डॉक्टर के लिए है। तमाम डॉक्टरों को ये पता होता है कि सबसे पहले आप डिनायल से एक्सेप्टेंस की तरफ लाते हैं, अब फिर एक्सेप्टेंस के जब मरीज एक्सेप्ट कर लेता है जहां वाकई प्रॉब्लम है, तो अब आप एक्सेप्टेंस से उनको इंफॉर्मेशन और एजुकेशन उसमें आप उनको तरगीब और तरहीब दिलाते हैं कि आप अपने अंदर चेंज लाएं। अच्छा ये भी एक स्टेज होती है कि एक्सेप्टेंस से चेंज की तरफ उसकी पहले थिंकिंग जाएगी, फिर आप उसको जो है वो लेकर चेंज की तरफ आएंगे, फिर चेंज को मेंटेन रखना और ये कोशिश करते रहना कि दोबारा ये वापस रिलैप्स ना हो जाए। इसको जो है ये एक बड़ी फेमस थ्योरी है हमारी साइकोलॉजी में, स्टेजेस ऑफ चेंज। तो बहसियत डॉक्टर ये इंफॉर्मेशन हर आम डॉक्टर को पढ़ाई दी जाती है, खाली माहिरीन नफ्सियात के हवाले से नहीं है। तमाम डॉक्टर्स जो MBBS का कोर्स करते हैं उनके निसाब में साइकोलॉजी अप्लाई टू मेडिसिन शामिल होती है और ये चीजें उसमें सिखाई जाती हैं। तो ये चंद चीजें हैं, ये दोनों पर अप्लाई करती हैं। जिनके पास, जिनको नफ्सियाती मसला है उनको इस तरफ लाना, और जिनके पास नहीं है वो कहे नहीं जी मेरे साथ तो है। तो दोनों पर जो है वो इस हिसाब से जो है वो डॉक्टर, अब इसमें कितनी कामयाबी होती है ये डॉक्टर के अपने तजर्बे पर, मरीज के अपने तजर्बे पर जो है वो डिपेंड करता है।
बहुत बहुत शुक्रिया।
और इसमें अगर इल्म-ए-दीन होगा ना दोनों तरफ तो इंशाल्लाह अज़्ज़वजल सक्सेस रेट हाई होगा।
ठीक है जी, चलें कॉल शामिल करते हैं।
निगरानी शुरा की बारगाह में अर्ज है कि लॉकडाउन में हमारे जो एसेंशियल्स है या दीगर जो आइटम्स है उनकी प्राइस बढ़ा दी गई है। एक तरफ प्राइस बढ़ गई है और दूसरी तरफ इकोनॉमी ग्रोथ जो है ना वो स्लो है, और इकोनॉमिक ग्रोथ स्लो इस वजह से भी है क्योंकि फ्लो ऑफ मनी नहीं हो रहा है, लोग खरीद नहीं रहे हैं। लोग इसलिए भी नहीं खरीद रहे हैं क्योंकि प्राइसेस बढ़ गई है। तो इसका सोल्यूशन क्या है कि हम इतना मुश्किल वक्त इस उम्मत पर आया है और जो बेचने वाले हैं उन्होंने प्राइस बढ़ा दी है और लोग खरीद भी नहीं रहे हैं, तो इसका क्या सोल्यूशन होना चाहिए? एज अ बिजनेसमैन हमें क्या करना चाहिए और एज अ मुसलमान हमें क्या करना चाहिए, इस हवाले से आप रहनुमाई अता फरमाइए।
देखिए, इकोनॉमिक्स का एक बड़ा वाजे एक थ्योरी है, जब प्रोडक्शन कम हो जाए डिमांड बढ़ जाए तो कॉस्ट बढ़ जाती है। ये इकोनॉमिक्स की एक वाजे थ्योरी है और बहुत प्रैक्टिकल थ्योरी है ये, तो वो आपने भी पढ़ी होगी, मैंने भी पढ़ी है वो थ्योरी। तो इसमें यह है कि चूंकि सप्लाई कम है और ट्रांसपोर्टेशन के इश्यूज हैं, बहुत सारे इश्यूज हैं, तो सप्लाई कम हो जाती है। जब सप्लाई कम हो जाती है लेकिन डिमांड अपनी जगह पर है, वो बढ़ती चली जाती है तो कॉस्ट भी इंक्रीज करती है, चीज़ें महंगी हो जाती हैं। फिर इसके और भी मुल्क और बैन अलाक़वामी सतह पर चीज़ें इफेक्टेड होती हैं। मगर मेरा दोबारा एक बात करना था जो मैं फर्स्ट सेगमेंट में कह चुका हूँ कि वो यही है कि हमारी तमाम तरह की डिस्कशन से हम मार्केट को इफेक्ट नहीं कर सकते। अब हम खुद को किस कदर तहफ़ दें? अब ऐसा नहीं हो सकता कि आप कहें कि मुझे कोई प्रॉब्लम ही नहीं होगा। देखिए, जब गर्मी आएगी तो प्रॉब्लम सबको आएगी, जब सर्दी आएगी तो सर्दी सबको लगेगी। तो ये जो हालात आए इसमें आप और हम सब इफेक्टेड तो होंगे। अब कोरोना से कौन, मतलब कि हर एक जिसको लग गया है वो भी परेशान, जिसको नहीं लगा वो लगने का परेशान है। अब जिसको लग चुका था उसको थोड़ा टाइम तक नहीं लगता, दोबारा पता चला उसको भी कभी कभी लग जाता है तो दोबारा परेशान है। तो अब करे क्या? एहतियात, बचत, अपने आप को बचाने की कोशिश करें। इसी तरह जो ये महंगाई आ गई है और हमारी ये चीज़ें कम हो गई, बाहर चीज़ें महंगी हो गई, तो सिवाय इसके कि अपने आप को ज़रूरतों तक महदूद रखा जाए, सिर्फ ज़रूरतों तक महदूद रखा जाए और ख्वाहिशात को मिनिमम कर दिया जाए, और जिसके बगैर इस वक्त गुजारा है वो गुजारे की तरफ जाए। जब हालात कुछ बेहतर हो तो मजीद थोड़ा सा, मतलब वो खोल लिया जाए, थोड़ा सा खोल लिया जाए। अब यूं समझिए कि चादर छोटी है और बदन थोड़ा आपकी कद बड़ा है, तो जब सर्दी पाँव पर ज़्यादा लगे तो पाँव की तरफ खींच लें, मुंह पे ज़्यादा लगे तो मुंह की तरफ खींच लें। अब ये नहीं हो सकता है कि आप बोलोगे एक ही वक्त में मेरे पाँव भी ढक जाए, मेरा चेहरा भी ढक जाए। इस पर पोजिशन नहीं है, ऐसी चादर ही नहीं मेरे पास। तो जहाँ जहाँ भाई थोड़ा उसको आगे पीछे करते रहे और नींद पूरी करते रहे, यही होगा।
ठीक है,
तो ये है।
अच्छा, यहाँ इसी बात से रिलेटेड एक क्वेश्चन भी हमारे पास नजरिया मैसेज आया हुआ है कि अगर बीवी अखराजात का ख्याल रखे मगर शोहर जो है ये खुला खर्च करे और कहे कि जब वक्त आएगा तो फिर हम देख लेंगे, इस पर क्या राय है?
इतनी पॉजिटिव सोच नहीं है ये।
सही।
क्योंकि इसको थोड़ा सा अपने आप को, मतलब खुला हाथ दो तरह के हैं अपने, एक राय खुदा में खर्च करना,
सही,
अपने घर बार के ताल्लुक से इनको कुशादगी के साथ रखना, और एक है उड़ाना, उड़ाने वाला मिजाज, चाहे औरत का हो या मर्द का हो, ये दोनों का मुनासिब नहीं होता। अलबत्ता घर बार पर खर्च करना ये भी अफजल सदकात में शामिल है,
सुभान अल्लाह,
अफजल सदका है। मगर वही है कि हर चीज अपने इत्तेदाल के साथ रहे, बैलेंस और मियाना रवि के साथ रहे।
मरहबा, कॉल।
خواہشات کے حوالے سے گفتگو ہو رہی ہے اور انسانی خواہشات تو کبھی ختم ہی نہیں ہوتی، لیکن اس کا ایک مثبت پہلو بھی ہے کہ انسان کے دل میں اگر خواہشات پیدا ہوتی ہیں تو اسے کچھ کر گزرنے کا جذبہ بھی پیدا ہوتا ہے، یعنی دنیاوی آسائشوں کے لیے وہ اور زیادہ محنت کرنا شروع کر دیتا ہے۔ تو کیا ہی اچھا ہو کہ اگر ان آسائشوں کو، دنیاوی آسائشوں کو حاصل کرنے کا جذبہ رکھنے والا بھائی یا بہن یہ سوچ لے کہ دنیا کی آسائشیں تو ختم ہو جائیں گی، ہمیشہ والی آسائشیں جو اللہ پاک نے ہمارے لیے تیار کر رکھی ہیں ان کو حاصل کرنے کے لیے بھی روٹین سے زیادہ محنت کرنی چاہیے۔ آپ کے اس حوالے سے کچھ مدنی پھول بھی ارشاد فرما دیں۔
آپ کی بات سے اتفاق کرتا ہوں میں،
ماشاءاللہ۔ میسج ہے کہ میرے چہرے پر دانے ہیں، نگران شورا سے یہ سوال ہے کہ اس کے حوالے سے کچھ علاج بتائیں۔ آپ حکمت بھی شروع کر لیا
جی،
حکمت بھی شروع کر لیا۔
میں نے تو اپنے ساتھ بٹھائے ہوئے سارے،
ٹھیک ہے
ٹھیک ہے۔ تو ایسا نہیں، اللہ تعالیٰ ان کے حسن ظن کی علاج رکھے، جو بھی اس کے میڈیکل دانوں کے اسباب وغیرہ کو دیکھ لیں، کھانے پینے کے تعلق سے اگر کوئی ایسی چیز ہو رہی ہے اس کو دیکھ لیں، اور اللہ پر، اللہ کی رضا پر راضی رہیں۔ آپ کو یاد ہوگا میرے یہاں دانا ہوا تھا، اب یہ بھی نہیں یاد آتا کہ کدھر ہوا تھا،
نہیں اسی طرف،
ہاں یہاں ہوا تھا دانا، اور اب نہیں ہے،
اب نہیں،
چلا گیا بازار، اللہ کا شکر ہے چلا گیا، اور ایک ٹائم تک رہا دانا، تو چلے جاتے ہیں۔ اور جب میں ماحول میں نہیں تھا نا تو میرے چہرے پر دانے تھے، وہ اس کو چہروں پر دانے ہوتے، اس کو یہ خورتے رہتے ہوتے ہیں۔ تو یہ ایک وقت آتا ہے، میں نے بھی جو میں نے دیکھے کئیوں کو دانے چلے جاتے ہیں چہروں سے، چہرہ کلیئر ہو جاتا ہے، تو یہ نہیں ہے۔
پر ویسے جن کے اس طرح ہوتے ہیں وہ پریشان تو بہت ہوتے ہیں،
ہاں تو وہ مطلب اللہ کی رضا پر راضی رہیں، جو اس کے میڈیکلی طبی اور روحانی حل ہیں
جی
اس کو کنٹینیو کریں۔ دیکھیں یار، وہی چیز لگائیں چہرے پر جو ریکمنڈیڈ ہو میڈیکلی طور پر، میری درخواست ہے، کیونکہ بعض اوقات یہ سن کر کریمیں لگاتے ہیں نا، تو کریمیں جو ہے نا ان کے چہروں کو خراب کرتی ہیں، اسکین کو کینسر کی طرف لے کے جاتی ہیں، اور پھر بعدوں کا دانے ختم ہو جاتے ہیں، لیکن تھوڑے عرصے کے بعد اندر سے کالا کالا سا جیسے ان کے نا چہرے پر ایک عجیب سین کی کیفیت ہو جاتی ہے، پھر وہ نہیں جاتا، وہ پھر وہ اندر چیزیں خراب ہو چکی ہیں۔ تو یہ میں احتیاطی چیزیں عرض کر رہا ہوں۔
میں آپ کی ایک بات میں حاشیہ لگا ہی دوں، آپ نے فرمایا ہی ہے، میں نے کسی کو دیکھا اور اس کے چہرے کی، اسلام بھائی کے چہرے کی جو سفیدی تھی، بڑی ایک وحشت ناک قسم کی، مطلب وہ سفیدی تھی اس کے چہرے کی۔ تو میں نے پھر ان کے ہاتھ دیکھے، ان کا چہرہ دیکھا، پھر میں نے انہیں کہا، میں نے کہا آپ تھوڑا محبت پیار سے میں نے عرض کیا، میں نے کہا ہاتھ بھی دیکھیں، چہرے پر بھی غور کریں، تو یہ ذرا بیلنس معاملہ ہو، تاکہ جو آپ کے چہرے کو دیکھنے کے بعد آپ کے ہاتھ دیکھے تو وہ یہ پہچان جائے، بھی جو چہرہ یہ ہاتھ ہی اسی چہرے والے کا یا چہرہ انہیں ہاتھوں والوں کا۔
وہ اس طرف تھوڑا کریم شریم میں زیادہ لگا لیوں گے، پاؤڈر کریم ہے، اللہ خیر کرے جی۔ جنید بھائی،
تو چہرے پر دانوں کا نکل آنا، تو یہ دیکھو، یہ اولاً تو یہ عرض کروں گا کہ یہ تو مقام شکر ہے کہ اللہ کا شکر ادا کریں کہ دانے نکلے ہیں، اللہ نہ کرے اگر ان میں سے پیپ یا خون نکلنا شروع ہو جاتا، تو اللہ کی رضا پر راضی رہیں، حفاظت اقدامات بھی کرتے رہیں۔
یہ روحانی علاج بھی سنتے رہتے ہیں، عبدالحبیب بھائی بھی ہمارے ساتھ ہیں، ماشاءاللہ مسکراتے چہرے کے ساتھ تشریف لائیں، اللہ مسکراتا ہستا بستہ رکھے۔ پہلے سن لیتے ہیں ہم روحانی علاج اور حکیم صاحب ڈاکٹر، ہم بھی تو پوری بارات لے کے بیٹھتا ہوں نا میں،
ماشاءاللہ ویڈیو کوالٹی بہت زبردست ہے ماشاءاللہ۔
تو چہرے پر اگر دانے نکل آئے نا، تو اس کے دو روحانی علاج میں عرض کرتا ہوں، ایک تو دانوں کے لیے ہیں، چہرے پر دانے ہوں، جسم کے کسی بھی حصے پر دانے نکل آئیں، اللہ تبارک و تعالیٰ کا یہ صفاتی نام یا رقیبو، را قاف نقطہ والا قاف ہے، قاف یا با، یا رقیبو، یہ تین مرتبہ پڑھ کر اول و آخر درود پاک کے ساتھ پڑھ کر اپنے دونوں ہاتھوں پہ دم کر کر، اگر چہرے پر دانے ہیں تو چہرے پر ہاتھ پھیر لیں، جسم کے جس حصے پر دانے نکلے ہیں تو یہی وظیفہ پڑھ کر آپ دانوں پر ہاتھ پھیر لیں، اللہ پاک کی رحمت سے انشاءاللہ عز و جل کرم ہوگا اور یہ دانے ختم ہو جائیں۔ اچھا، دانوں کے بعد اب بعضوں کا جیسے چہرے پر دانے نکلے، دانے ختم ہو کر داغ دھبے نکل آتے ہیں، نشانات پڑ جاتے ہیں، نشانات ختم ہونے کا نام نہیں لے رہے، تو اس کا بھی ایک روحانی علاج ہے جو میرے شیخ طریقت امیر اہل سنت دامت برکات مولا علیہ نے ارشاد فرمایا کہ ہر نماز کے بعد 15 مرتبہ آپ پڑھیں گے یا نورو، اول و آخر درود پاک کے ساتھ پڑھ کر اپنے دونوں ہاتھوں پر دم کر کے آپ اپنے چہرے پر پھیل لیں. اللہ پاک کی رحمت سے انشاءاللہ عزوجل چہرے کے داغ دھبے یہ کالے کالے جو نشانات ہوتے ہیں دانے ختم ہونے کے بعد تو یہ بھی انشاءاللہ عزوجل ختم ہو جائیں گے. مگر یہ بات یاد رہے کہ شفا دینے والی ذات اللہ تبارک و تعالیٰ کی, اللہ چاہے گا تو ہی شفا حاصل ہوگی انشاءاللہ.
جی آپ کچھ فرمائیں گے خلیل بھائی.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. اس کے اسباب پر غور کرنا چاہیے. ویسے تو قبلہ نگرانی شورا نے جیسا کہ ارشاد فرمایا کہ ایک عمر ہوتی ہے کہ جس کے اندر اس طرح کے دانے وغیرہ نکلتے ہیں تو پھر کچھ عرصے بعد ٹھیک ہو جاتے ہیں. اس دوران بھی اور اس کے علاوہ بھی اگر جیسے دانے وغیرہ نکلتے ہیں تو اس میں سب سے پہلے کھانے پینے پر غور کرنا چاہیے. مثال کے طور پہ بڑے کا جو گوشت ہوتا ہے یہ اور انڈا اور مچھلی, یہ تین چیزوں سے خاص طور سے بچنا چاہیے. اسی طرح سے قبض نہ ہونے دیں. اگر قبض ہوتی ہے پھر فاسد مادے جسم کے اندر جمع ہوتے ہیں, ان کا اخراج خارج صحیح نہیں ہوتے تو پھر بھی یہ دانے وغیرہ کے معاملات ہوتے ہیں. اور تیسری چیز یہ کہ میٹھا زیادہ نہ کھایا جائے, اس زیادہ چٹپٹی چیزیں یہ بھی اس کا سبب بنتی ہیں. تو اگر آپ علاج کرنا چاہیں تو ایک علاج آسان سا یہ ہے کہ آلو بخار ہے یہ بھی استعمال کریں صبح شام, اگر چار چھ اس کے پیس صبح شام کھا لیے جائیں تو یہ بھی انشاءاللہ چہرے کے لیے مفید ہے. اور اگر آپ کو دادے دستیاب نہیں ہے تو پھر آلو بخارے کے نام سے, خشک آلو بخارے کے نام سے آپ جو بریانی وغیرہ میں جیسے ڈالے جاتے ہیں تو یہ پانچ عدد اور رات پانچ عدد لے کر رات کو ایک گلاس پانی کے اندر بھگو کر اس کو رکھ دیا جائے, صبح جو ہے کو مل لیا جائے اور اس کی گٹھلیاں نکال کے یہ پانی پی لیا جائے تو انشاءاللہ آہستہ آہستہ یہ دانے جو ہے چند دنوں کے اندر دور ہو جائیں گے. مزید اگر چھوٹی ہڑ ایک آتی ہے, چھوٹی ہڑ اگر آپ کو یہ دستیاب ہو جائے تو یہ بھی پانچ دانے اس کے اندر ملا لیں تو انشاءاللہ پھر مزید جو ہے بہتر رزلٹ انشاءاللہ آئے گا. باقی اس کے علاوہ انار ہے, سیب ہے اور دیگر جو موسمی پھل ہوتے ہیں ان کو بھی اگر استعمال میں رکھیں گے, سبزیوں کا زیادہ استعمال کریں گے جیسے لوکی شریف وغیرہ ہے تو انشاءاللہ اس سے بھی جو ہے چہرے کے دانے وغیرہ دور ہوتے ہیں انشاءاللہ.
صلو علی الحبیب صلی اللہ تعالی. عبد الحبیب بھائی کیسے ہیں آپ؟
الحمدللہ آپ ٹھیک ہیں, خیریت سے ہیں,
اللہ کی کرور و رحمت ہے.
یہ آپ نے فیملی اور سوشل ایشوز چھوڑ کر اب یہ میڈیکل اور یہ والے معاملہ شروع کر
دیے؟ نہیں, اصل میں ہمارے اس پروگرام کا نام ہے مسائل کا حل, میڈیکل ایشوز. ڈاکٹر زیرک ہمارے ساتھ ہوتے ہیں تو
ماشاءاللہ
یہ سب لے کر بیٹھے رہتے ہیں. اصل تو آپ کو پتا ہے کہ ناظرین کو انگیج کرنا ہے ہمیں.
نہیں ماشاءاللہ, اللہ آپ کی کاوشوں کو قبول فرما اور کسی ایک کا بھی بھلا ہو جائے, کسی ایک کو بھی اس کے مسئلے کا حل مل جائے تو یہ تو بڑی بات ہے نا.
مہنگا اصل میں علاج مہنگا ہے, لوگ جائیں کہاں؟ مطلب اگر حکیم صاحب کے پاس بھی جائیں تو حکیم صاحب بھی سستے نہیں ہیں. اور اب ہر جی
پرٹیکولرلی کہاں جانا ہے یہ بھی نہیں پتا ہوتا, اس جو اصل جگہ پہنچنے میں بہت سارا خرچہ ہو جاتا ہے.
گما دے رہے ہیں پھر ڈاکٹر کے پاس جائے تو ڈاکٹر سے بھی ہم لے کے پرٹیکولر اس بیماری کا علاج تو ایسا نہیں دیتے, لیکن گائیڈ لائن مل جاتی ہے یہاں سے. تو مجھے ایسا لگتا ہے کہ شاید لوگوں کے مجموعی طور پر شاید ہزاروں لاکھوں روپے بچتے ہوں گے. پھر بجٹ بجٹ پر بات کر لیتے ہم لوگ, خالی ہمارا بھی تو ہم بھی تو گھر گھر کے بجٹ پر ڈسکس کرتے ہیں نا.
جی
تو یہ چیزیں ہو رہی ہوتی ہیں. آپ سنائیے.
ماشاءاللہ نہیں, اللہ پاک آپ سب کی کوششوں کو قبول فرمائے. میں تو بس آج حاضری دینے آیا تھا, انشاءاللہ آپ کے ساتھ ہیں, انشاءاللہ کالیں چلتی رہیں گی. اتنے سارے
آگے ہیں ماشاءاللہ, مجھے تو بہت خوشی ہو رہی ہے دیکھ کے. ایک تو پکچر کوالٹی بہت زبردست ہے, پھر ماشاءاللہ وائس بڑی کلیئر آ رہی ہے اور ڈیلے بھی نہیں ہے. مدینہ مجھے بہت اچھا لگ رہا ہے ماشاءاللہ. کوشچن بھی ایسا,
آپ کو بہت اچھا لگ رہا ہے, میرے کو گھبراہٹ ہو رہا ہے.
اللہ
خیریت تو ہے,
مجھے گھبراہٹ ہو رہی ہے. یہ اچھا ریزلٹ کو وہاں مل گیا نا تو پھر آپ ان کو یہاں دیکھ رہے میں تھوڑا مسئلہ ہو جائے.
اللہ اکبر. چلے
نہیں نہیں انشاءاللہ,
کیا
میری جو نیت ہے میں انشاءاللہ پہلے سلمان بھائی کے دل میں خوشی داخل ہوگی. سلمان بھائی مجھے بلاتے رہتے ہیں تو ایک ہم نے نیا تجربہ آج کیا اور یہ پہلا ایکسپیرینس ہے اس ڈیوائس کے ذریعے. تو اگر یہ آپ بتا رہے ہیں کہ کوالٹی وغیرہ ٹھیک ہے تو اب میرے لیے آپ کے سلسلے میں آنا آسان ہو جائے گا انشاءاللہ. رات میں انشاءاللہ وہیں آ جائیں.
آپ اس کو پہلے نا گھنٹوں پر چیک کر لو صبح کا ماحول کیسا ہوتا ہے, صبح کی سروس صحیح ہے نہیں ہے ڈیوائس کی, دوپہر کی سروس صحیح ہے نہیں ہے ڈیوائس کی. تو یہ تھوڑا دیکھتے رہے سونے کے بعد, اٹھنے کے بعد اس کو ہر دو چار گھنٹے کے بعد چیک کرتے رہے.
چلیں جی, یہاں سب کوشچن یہ ہے کہ نند اور بھابھی میں اختلافات کیوں ہوتے ہیں, اس کی کیا وجہ ہے, اس پر کیا کہیں گے آپ؟
عبد الحبیب آپ سے پوچھ رہے ہیں.
جی جی
نہیں نہیں یہ تو اسپیشل نگرانی شورا کا سوال ہے, نہیں بھائی ان سے ہی پوچھے.
ڈرتے کیوں جواب دینے میں؟ جواب دینے میں بھی ڈر لگتا ہے، کوئی مسئلہ نہیں،
نند بابی ساس بہو اسپیشلسٹ نگرانی شورا کا معاملہ ہے.
ہاں بھائی کیوں لڑتے ہیں یہ؟
کچھ کچھ حصہ ملا لے دونوں
جو لڑتے ہیں ان سے پوچھو یار کیوں لڑتے ہو بھائی، گھر میں بھی کوئی لڑتا ہے ایک دوسرے سے؟ برداشت نہیں ہے ہمارے میں، ہم ہر ایک سے یہ توقع رکھتے ہیں کہ وہ میری سوچ، میرے مطلب، میرے مزاج کے مطابق بات کرے.
صحیح،
میں اٹھوں تو وہ کیوں اٹھا ہوا نہیں ہے، میں یہ کام کروں وہ کیوں کام نہیں کر رہا، تو یہ کر رہا ہوں. گھر کے جھگڑے میجورٹی میں نے دیکھے ہیں، جو بہت ساری باتیں پتہ چلتی ہیں گھر کے جھگڑے، مطلب میجورٹی میں بات کر رہا ہوں، انتہائی مطلب کہ نامناسب موضوعات پر ہوتے ہیں. یعنی وہ کوئی موضوع ہی نہیں ہے.
صحیح،
کوئی موضوع ہی نہیں ہے، کیونکہ سوچیں بہت چھوٹی ہوتی ہیں، کوئی ایسے ویژن ہوتے نہیں ہیں، گھر میں بیٹھی ہوئی ہیں، کیا کرے، کوئی کام کاج تو ہے نہیں، تو کام کاج نہیں،
لڑائی کا بھی تو کوئی بہانہ چاہیے.
ہاں مطلب یہ سب ٹائم بھی تو نکالنا ہے، پھر وہ آدمی گھر آئے گا تو اس سے بھی تو کوئی بات کرنے کے لیے موٹر چاہیے نا، تو اتنا یہ جمع کر لیتے، سوائے اس کے کہ آپ صبر کریں، برداشت کریں، ایک دوسرے سے درگزر سے کام لیں، اور ہر ایک سے یہ توقع رکھنا کہ یہ میرے مزاج، میرے انداز، میرے موڈ کے مطابق چلے گا، یہ آپ کی اپنی غلطی ہے، ایسا نہیں ہو سکتا، کیونکہ آپ بھی کسی کے ساتھ ایسا نہیں کر رہے.
صحیح، ٹھیک ہے جی،
بالکل.
یہاں کوشچن ہے میسج کے ذریعے، کہنا ہے کہ والدہ کی کمر میں درد ہے، مہروں کا پرابلم ہے، اس حوالے سے کچھ بتائیں.
اللہ شفا عطا کرے، تندرستی عطا کرے، اور سنتوں بھری، نیکیوں بھری، راحتوں بھری، طویل زندگی عطا فرمائے.
آمین.
ڈاکٹر صاحب،
مہروں کے حوالے سے اگر ہے کوئی، دو تین ایشوز آتے ہیں، ایک تو اولڈ ایج کے اندر آرتھرائٹس چینجز وغیرہ آ جاتی ہیں، ہڈیوں میں تھوڑی سی تبدیلی آ جاتی ہے، بھربھرا پن جس کو ہم کہتے ہیں وہ پیدا ہو جاتا ہے، جس کی ایسے عمومی طور پہ تکلیف ہو جاتی ہے، تو اگر یہ چیز ہے تو کچھ سپلیمنٹس وغیرہ ہوتے ہیں اس کو یوز کر کے اس کو سیٹل کیا جا سکتا ہے. لیکن اگر کوئی اور میجر ایشو ہے خدا نخواستہ، جیسے کوئی گیپ وغیرہ کم ہو گیا ہے، کوئی رگ وغیرہ دب رہی ہے، تو پھر وہ ایک نیورو سرجیکل ایشو بن جاتا ہے، تو اس سے بہتر یہ ہے کہ نیورو سرجیکل جو ڈاکٹرز ہیں ان سے مشورہ کر کے اس کا حل نکالا جائے. تو کاز کی طرف، وجہ کی طرف دیکھنا پڑے گا کہ بیسیکلی وجہ کیا ہو رہی ہے ان کو بیک پین ہونے کی، اس وجہ کو اگر ختم کریں گے تو انشاءاللہ سجل ان کو فائدہ.
ماشاءاللہ، امیر سنت نے اللہ کی رحمت سے کرونا وائرس سے بچنے کے لیے دو تعویز عطا کیے ہیں، اور امیر سنت نے اس کا اعلان فرما دیا ہے. دعوت اسلامی کے جو روحانی علاج کے تعویزات وغیرہ کے جو بستے ہیں مختلف علاقوں میں، مساجد میں، شہروں میں، مقامات پر وہ لگائے جاتے ہیں. آپ تفصیلات معلوم کرنا چاہیں تو ہمارے فون نمبرز پر، فیس بک پیجز کے اوپر، جو سوشل میڈیا پیجز ہیں، اس طرح ہمارے ای میلز ہیں وغیرہ وغیرہ، جتنے بھی ہمارے اپلیکیشنز کے ذرائع ہیں، آپ ان کے ذریعے معلومات مزید لے سکتے ہیں. اور
ہائی ڈیمانڈ تعویذ ہے حضور اس وقت،
اس وقت اور
ہر طرف سے میسج آ رہے ہیں، ہر طرف سے میسج آ رہے ہیں، اور ہم مطلب لوگ پتہ کر رہے ہیں کہاں سے ملے گا، ہمیں بھی چاہیے، بلکہ یہ بھی پوچھ رہے ہیں کہ کیا ہم خود اس کو لکھ سکتے ہیں، تو یہ اگر عبد الخلیل بھائی یہ بھی بتا دیں کہ تفسیر بیرون ملک میں پہنچے.
لکھ نہیں سکتے، یہ ہمارے تعویذات کے جو اسلامی بھائی ہیں انہی کو ابھی اجازت ہے، صرف وہی لکھ سکتے ہیں جو ہمارے یہاں سے اجازت یافتہ ہیں، وہی لکھیں گے. اب ظاہر ہے کہ اب اس کے لیے آپ کو گھر سے نکل کے جانا تو پڑے گا، ڈاکٹر کے پاس بھی جانا.
لیکن اب جو بیرون ملک میں بےچارے، افریقہ سے، یو کے سے، تو جہاں جہاں ہمارے تعویذات والے وہاں ہیں، ان کے پاس بھی یہ پرمیشن ہوگی.
آپ ای میلز وغیرہ کے ذریعے اپنے ہمیں معلومات لے لیں، ہماری مطلب کہ انفارمیشن اور ہیلپ ڈیسک تو ہمارا موجود ہے نا، اب وہاں پر آ کر لے لیں. جیسے آپ کو پتا کسی بھی چیز کی ضرورت ہوتی ہے، دوا، میڈیکل، گھر، علاج، کپڑے وغیرہ، آن لائن ہی اب یہ آپ سب کچھ کر رہے ہیں، لیکن ظاہر ہے یہ ہوم سروس نہیں ہے. آپ کو یہ انشاءاللہ دستیاب ہو جائے گا، اور مزید جو اس میں سہولت آپ لوگوں نے مہیا کی ہیں وہ بتا دیں.
الحمدللہ عز و جل، ملک و بیرون ملک میں تعویذاتی اتاریہ کے اور عادی اتاریہ کے بستے لگ رہے ہیں، تو آپ فی سبیل اللہ یہ تعویذ حاصل کر سکتے ہیں. اوورسیز کے جو ہمارے ذمہ داران ہیں، اسلامی بھائی ہیں اوورسیز میں بھی، مختلف ممالک میں، یو کے، یورپ، ساؤتھ افریقہ، ایسٹ افریقہ، ہند، بنگلہ دیش، اسی طرح ترکی اور اپنا کوریا، ہانگ کانگ، اس کے علاوہ اور بہت سارے ممالک ہیں جہاں الحمدللہ عز و جل اور عادی اتاریہ کے بستے لگتے ہیں، اور وہاں سے بھی الحمد الحمدللہ عز و جل یہ تعویذات تقسیم ہونا شروع ہو چکے ہیں اور دیے جا رہے ہیں، تو آپ بھی الحمدللہ عز و جل وہاں سے حاصل کر سکتے ہیں. اسی طرح اسلامی بہنوں کے بھی الحمدللہ عزوجل ملک و بیرونی ملک میں بستے لگ رہے ہیں، تو وہاں سے بھی اسلامی بہنیں اسلامی بہنوں سے یہ حاصل کر سکتی ہیں.
تو یہی میری عرض ہے، ہم نے آپ نے اپنا سارا وہ
جی الحمدللہ
رہنمائی اور ہیلپ ڈیسک اپنا آن رکھا ہی ہوگا.
جی الحمدللہ عزوجل آن لائن سروس آف ہوتی ہے، لیکن الحمدللہ عزوجل یہ معلومات کر سکتے ہیں، پیج پر یہ میسج کر دیں. آپ جس بھی ملک میں ہیں، جس بھی شہر میں آپ معلوم کرنا چاہتے ہیں.
مجھے کانگو سے میسج آیا، کانگو ایسا ملک ہے کہ جہاں ہمارا اس طرح کا اسٹال یا جو بستہ جس کو آپ کہتے ہیں نہیں ہوگا. تو کوئی بندہ ہمیں ایسے ملک میں سن رہا ہے کہ جہاں دعوت اسلامی کا یہ والا سیٹ اپ نہیں ہے، تو وہ کون سی ویب سائٹ یا کس فیس بک پہ رابطہ کرے، اور کیا آپ انہیں وہ کوریئر کے ذریعے بھیجیں گے یا وہ کسی کے ذریعے خود منگوائے؟
بائے پوسٹ بھی الحمدللہ عزوجل مجلس مکتوبات و رادی اطاریہ دنیا بھر میں یہ تعبیرات یہ بھیجواتی ہیں. تو یہ اپنا مکمل ایڈریس دعوت اسلامی کی ویب سائٹ ہے www.dawatislami.net، اس کے ہوم پیج پر ایسب روحانی علاج کی سروس یہ موجود ہے، چاہے تو یہ میل کر دیں جی جی، اور سارے آپشن ان کے سامنے یہ آ جائیں گے. مجلس مکتوبات و رادی اطاریہ کا آفیشیل فیس بک پیج روحانی علاج استخارہ کے نام سے، چاہیں تو اس پر بھی یہ کمنٹ کر دیں، اپنا مکمل پوسٹل ایڈریس بھی بھیج دیں، تو الحمدللہ عزوجل گھر بیٹھے ان کو ماشاء اللہ یہ مل جائیں گے اللہ پاک کی رحمت سے.
میرا نام نبیل آزاد تاری ہے اور میں لاہور سے بات کر رہا ہوں. نگران شروع سے میرا یہ سوال تھا کہ کوئی خارش کا علاج بتا دیں، مطلب کہ گھر میں سب کو خارش ہے اور دن رات خارش ہوتی رہتی ہے، اس کا کوئی حل شاید فرما دے. جزاک اللہ.
اللہ کریم شفا عطا کرے اور سکون عطا فرمائے. بہت بے چین کرنے والا یہ مرض ہے، لیکن ظاہر ہے تکلیف میں راحتیں بھی چھپی ہوئی ہوتی ہیں. تو یہ مرض ہے، میڈیکلی طور پر بھی بیان کیا جاتا ہے کہ جس کی وجہ سے اور کئی بیماریوں سے بندہ بچ بھی جاتا ہے، مگر تکلیف پھر بھی تکلیف ہے. اللہ کرم کرے اور اس سے نجات عطا دے، شفا عطا کرے. اس کے لیے میں ڈاکٹر حضرات سے بھی عرض کروں گا کہ وہ بتا دیں، لیکن ایک میری جو ناقص معلومات ہے وہ یہ ہے کہ سب سے پہلے، کیونکہ یہ خارش جو ہے نا یہ کپڑوں سے بھی ہوتی ہے، بلڈ انفیکشن سے بھی ہوتی ہے، اور میدے کا بھی اس میں مسئلہ ہوتا ہے، اس میں دھوئیں کا بھی مسئلہ ہوتا ہے، اس میں بہت ساری چیزیں اس میں افیکٹ پرابلم کر رہی ہوتی ہیں.
الرجی بھی ہوتی
ہے، مطلب یہ ساری چیزیں افیکٹڈ ہو رہی ہوتی ہیں. بعض اوقات بستر کا مسئلہ ہوتا ہے، بیڈ شیٹ کا پرابلم ہوتا ہے، اتنی ساری چیز اس میں انوالو ہوتی ہیں. تو سب سے پہلے تو میں اپنے کئی پروگرام کے ساتھ ساتھ آج پھر ریپیٹ کر دیتا ہوں کہ کئی ایسی بیماریاں ہیں کہ جن کا حل خود مریض کے پاس ہوتا ہے، ڈاکٹر کے ڈاکٹر ٹیسٹ پر ٹیسٹ کروائیں گے. ڈاکٹر کو بھی جب تک کہ ٹیسٹ میں پروپرلی اس کو گائیڈ لائن نہیں ملے گی، یہ آپ کو میڈیسن کیسے دیں گے ڈاکٹر صاحب؟ تو وہ بھی آپ کو ٹیسٹ پر ٹیسٹ کروا رہے ہوں گے. تو یہ ساری چیزیں چل رہی ہوتی ہیں. سب سے پہلے میری تو مریض سے ہی درخواست ہے کہ مہربانی کر کے وہ اپنی چیزوں کا خود ہی جائزہ لیں اور اپنی چیزوں کو خود ہی درست کرنے کی وہ کوشش کریں. مزید ڈاکٹر صاحب آپ کیا فرماتے ہیں؟
اس میں آپ نے جو بات کی ہے وہ کافی حد تک بہتر ہے کہ اس کے اندر تمام چیزیں کازیٹیو ایجنٹ، وہی بات آ جاتی کہ جو اصل وجہ ہے، کس وجہ سے یہ بیسیکلی پیدا ہو رہی ہے، اس کو ہمیں دیکھنا پڑے گا. اگر آپ کو جیسے نگرانی شورا نے بہت ساری چیزوں کی طرف نشاندہی کی، اس کے اندر جو پانی ہے ایک وہ بھی بہت بڑی وجہ بنتی ہے کہ کس قسم کا پانی آپ کے یہاں یوز ہو رہا ہے، کہ اس کی وجہ سے ایک جنرلی آپ کو الرجی تو نہیں ہو رہی ہے، کہ وہ اس کی وجہ سے بھی ہو سکتی ہے. جب تک آپ روز کارٹ کی طرف کاز روٹ کی طرف نہیں جائیں گے، جب تک آپ کو اس کا جو ہے علاج پراپرلی نہیں ہو سکے گا، پھر وہی ہوگا کہ آپ الگ الگ طریقے سے اس کی انویسٹیگیشن کی طرف چلتے چلیں گے.
دو دن پہلے ایسا پیشنٹ تھا، قریباً 8-10 سال سے ان کو خارش کا مرض تھا. تو خارش کی ان کو کمپلین ہوتی تھی کھانا کھانے کے بعد، تو اس کی تھوڑی تفصیل کھانے کی جب لی گئی تو پتہ یہ چلا کہ وہ مرچوں کا زیادہ استعمال کرتے تھے. میں کہا یہ آپ مرچیں ڈائٹ میں سے کم کریں، ابھی دوا وغیرہ استعمال نہ کریں، پہلے ڈائٹ اپنی چینج کر کے چیک کریں. تو ایک ہفتے انہوں نے چینج کی ہے ڈائٹ، تو جو الرجی نکلی وہ ان کو مرچوں کی وجہ سے نکلی. کھانا کھاتے ان کو خارش وغیرہ کا مرض شروع ہو جاتا تھا. تو کھانے میں بھی بہت ساری ایسی چیزیں ہوتی ہیں کوئی ریئیکٹیو ہوتی ہیں، الرجی کر جاتی ہیں. تو ان کو ٹائم خارش کب ہوتی ہے یہ نوٹ کرنا ہے، کس چیز کے بعد کوئی چیز استعمال کری، کوئی کپڑا پہنا، کوئی چیز. اس کے ان کو اکثر عموماً تجربہ ہوتا ہے، تکیہ بالخصوص بہت زیادہ امپورٹنٹ ہوتا ہے کیونکہ کبھی تبدیل نہیں ہوتا، گدا کبھی تبدیل نہیں ہوتا. تو اس کو بھی چیک کر لیں، اس میں بھی خارش ہونے کا رسک ہے.
اللہ تعالیٰ تندرستی و شفا عطا فرمائے. کچھ روحانی علاج بتاتے ہیں.
اس کا روحانی علاج آپ نوٹ کر لیں. امیر اہل سنت دامت قاسم العالیہ کی بڑی ایک شاندار تصنیف ہے, آپ کی کتاب ہے, جس کا نام ہے گھریلو علاج. اس میں الحمدللہ عزوجل خارش کے حوالے سے اور اس کی احتیاطوں کے حوالے سے بہت شاندار مدنی پھول امیر اہل سنت نے تحریر فرمائے. آپ وہ پڑھ لیں, آپ کے الحمدللہ عزوجل علم میں بھی اضافہ ہوگا, فائدہ بھی ہوگا, اور ان مدنی پھولوں پر آپ نے عمل بھی کرنا ہے. اس کا ایک روحانی علاج بھی ہے. دیکھیں قرآن پاک کی آیت مبارکہ ہے, بسم اللہ الرحمن الرحیم, فَقَسَوْنَا الْعِظَامَ لَحْمًا ثُمَّ أَنشَأْنَاهُ خَلْقًا آخر فتبارک اللہ احسن الخالقین. یہ آیت مبارکہ خارش کا مریض خود پڑھ کر اپنے اوپر دم کریں, اور بالخصوص جہاں پر جسم کے جس حصے پر خارش ہے وہاں پر بھی دم کریں, پانی پر دم کر کے بھی پئیں. اللہ پاک کی رحمت سے انشاءاللہ عزوجل شفا حاصل ہوگی. اور ایک میرا مدنی مشورہ بھی ہے, آپ کے اوراد طاریہ کے بستے سے رابطہ کر کے آپ اس کے تعویذ بھی حاصل کر لیں. الحمدللہ عزوجل میرے شیخ طریقت امیر اہل سنت دامت مقاسم العالیہ کے اس طرح کے تعویذات ہیں کہ خارش کے مریضوں نے استعمال کیے, پیا, اور اللہ پاک کی رحمت سے شفا حاصل ہوئی اور خارش کا مرض جاتا رہا. اور دوسرا یہ کہ دھوپ کا بھی ایسا اہتمام گھر میں ہونا چاہیے کہ دھوپ آئے, کیونکہ جس گھر میں دھوپ نہیں آتی تو بیماریاں پھر وہاں پر آتی ہیں. تو آپ کی بہت ساری بیماریاں یہ دھوپ کی وجہ سے, بالخصوص خارش کا مرض, یہ بھی ختم ہو جائے گا انشاءاللہ.
جی خلیل بھائی آپ بھی بتا دیں.
اس میں دو علاج عرض کرتا ہوں, ایک ہے میٹھا علاج, ایک پھیکا علاج. جو آپ کرنا چاہیں آپ کر سکتے ہیں. بچوں کے لیے بھی ایک جو علاج ہے وہ میٹھا ہے, اور جو بڑے استعمال کرنا چاہیں. تو یہ دونوں چیزیں ایسی ہیں کہ الحمدللہ جیسے کئی چیزوں کی طرف نگران شورا نے, قبلہ نگران شورا نے جو توجہ دلائی
جی,
تو اس میں مین یہ ہے کہ اپنے بدن کی صفائی پر خاص توجہ دینی چاہیے.
ٹھیک.
تو تعویذ بھی پہنے ہوئے تھے, بعض لوگوں نے ڈوری ہوتی ہے تو یہ اس کو دھونے کا سلسلہ بہت کم ہوتا ہے, تو اس میں میل جمع ہوتی ہے, بعض اوقات یہ بھی الرجی کا سبب بن رہی ہوتی ہے. اسی طرح سے کپڑے ہیں اور چپلیں ہوتی ہیں, تو ان کو دھونا چاہیے. اپنے امامہ شریف ہے یا دیگر جو بھی چیزیں ہیں, ساری صفائی پر توجہ دیں. اور تین چیزیں ہیں, ایک تو دھنیا ہے جو گھر کے اندر ہم کھانے میں ڈالتے ہیں, گول گول جو ہوتا ہے, اس کو کشنیز بھی کہا جاتا ہے, اور دھنیا جو خشک دھنیا ہوتا ہے. ایک ہوتا ہے سبز دھنیا, ایک خشک دھنیا. تو یہ کچن میں ہمارے استعمال میں آتا ہے, بہت ہی آسان سی چیزیں ہیں تین, اور بڑے بڑے خارش کے امراض مریض جو ہیں اس سے ٹھیک ہو جاتے ہیں الحمدللہ. دوسری چیز ہے سونف. سونف آپ نے بازار سے وہ لینی ہے جو رنگی بھی نہ ہو, یعنی کہ سبز کلر کیا ہوا تھا, رنگی بھی ہوتی ہے, تو وہ ایک تو سونف بھی اچھی نہیں ہوتی, اور دوسرا یہ کہ اس کو رنگ کر مزید اس کے اندر جیسے وہ خرابی پیدا ہو جاتی ہے. تو آپ نے جو اس کا اوریجنل کلر ہوتا ہے تو وہ والی سونف لینی ہے, اس کا خیال رکھیے گا. تیسری چیز ہے گل منڈی. گل منڈی بھی عام طور سے مل جاتی ہے, چھوٹے چھوٹے جیسے بیر ہوتے ہیں اس ٹائپ کی یہ ہوتی ہے یہ چیز گل منڈی. یہ تین چیزیں آپ 100-100 گرام لے لیں, اور پھر اس کو پیس لیں, اور صبح شام ایک ایک چمچ استعمال کریں. انڈا, مچھلی, بڑے کا گوشت, ان تین چیزوں سے بالخصوص پرہیز کریں. ایک ایک چمچ صبح شام لیں تو یہ جو ڈسٹ الرجی ہوتی ہے اس میں بھی فائدہ کرتی ہے. اسی طرح سے کوئی چیز کھا لینے سے یا جسم میں کسی بھی سبب سے خارش ہو تو اس میں فائدہ کرتی ہے. اب بچوں کے لیے یہ ہے کہ مزید تین چیزیں میں عرض کرتا ہوں. ایک تو اسی کے اندر جو شامل ہے گل منڈی وہ, دوسری ہے اناب. یہ بیر کی طرح لال لال کلر کے ہوتے ہیں چھوٹے چھوٹے, یہ عام طور سے پنساریوں کی دکان سے مل جاتے ہیں, بآسانی ہیں بھی سستے. اور تیسری چیز ہے گلے نیلوفر. نیلوفر ایک پھول ہے جو کہ تالابوں کے اندر یہ پھول ہوتا ہے اور کھلا ہوا ہوتا ہے, اسے نیلوفر کہا جاتا ہے. تو یہ خشک پھول جو ہے پنساریوں کی دکان سے, جو حکیموں کی دکان ہوتی ہے وہاں سے مل جاتے ہیں. تو تینوں چیزیں آپ 100-100 گرام لے لیں, گل منڈی اور گلے نیلوفر اور تیسری چیز ہے اناب. 100-100 گرام لے کر اس کا کرنا کیا ہے, اس کو سب سے پہلے دھو لیں تاکہ اس کی مٹی وغیرہ نکل جائے. پھر اس کو 4 لیٹر پانی کے اندر آپ پکا لیں, اچھی طرح اس کو پکا لیں. جب 2 لیٹر پانی رہ جائے تو اس کو پھر اتار کے آپ چھان لیں, جیسے عام طور سے چاول وغیرہ کا پانی نکالتے ہیں. تو پھر یہ دوائیوں کو آپ پھینک دیں, اس کا جو پانی ہوگا اس پانی میں 2 کلو چینی ڈالنی ہے. 2 کلو چینی ڈال کر اس کو اچھی طرح سے جیسے پکا لیا جائے, چینی جب حل ہو جائے تو اس کو اتار لیں چولہے سے, اور کسی خشک بوتل میں اس کو محفوظ کر لیں. تو یہ الحمدللہ ایسا علاج ہے, ایک تو بچوں کو بھی آپ دے سکتے ہیں, اور بڑے بڑے خارش کے مریض جو کہ یوں کہنے کے ہسپتالوں میں بھی رہ کر آئے تو دیکھا ہے کہ ان کو اس سے بھی اس سے الحمدللہ انہیں अच्छा खासा फायदा हुआ है, तो ये कर लें। ये तीनों चीजें हैं, गुलमुंडी, उनाब और नीलोफर 100-100 ग्राम लेकर इसको 4 लीटर पानी में पकाना है।
शुगर का मरीज तो ना करे ना,
ऐसा वो शुगर वालों के लिए।
फीका बता दिया ना पहले,
फीका बता दिया,
फीका अलग,
एक फीका और एक मीठा, दोनों इलाज बता दिए। क्या बात है खलील भाई, ऐसा आप माशाल्लाह आप प्रोग्राम में हैं।
फिर ये इसको जब बन जाएगा तो दो दो चम्मच बच्चों के लिए और बड़ों के लिए 3-3 चम्मच एक गिलास पानी में डाल के इसको इस्तेमाल करें चंद दिन इंशाल्लाह, सुबह और शाम खाने के बाद ले लें, खाने से पहले जैसे मौका मिले आप ले सकते हैं। दो दो चम्मच बच्चों के लिए और बड़ा लेना चाहे 3-3 चम्मच एक गिलास पानी में डाल के इसको इस्तेमाल करें।
कमाल का प्रोग्राम है, मैं तो ये देख रहा हूँ कि एक बंदे ने कॉल की है और उसको 3-4 जावियों से इलाज मिल रहा है। ऐसा तो किसी एक हॉस्पिटल में भी नहीं हो सकता, वो एक डॉक्टर के पास ही जाएगा ना, तो डॉक्टर भी है, हकीम भी है, रूहानी इलाज भी है, निगरान सूरज जैसा एक्सपर्ट भी है। क्या बात है जनाब।
चलिए ये सब आप भी हैं आज तो माशाल्लाह, जवाब दे दें आप भी एक सवाल का। बीवी जो है ये पैसे खर्च कर देती है सारे पैसे और बच्चों का ख्याल नहीं करती, इस पर आप क्या कहेंगे? अब आप कुछ कह ही दें।
बहरहाल ये कि बच्चों को आप डायरेक्ट दे दिया करें ना अगर बीवी खर्च कर देती है तो।
इसमें ऐसे शायद ये हो कि बचत नहीं हो रही, यानी बाज लोग होते हैं ना भी बच्चों के लिए कुछ बनाएं या बच्चों के लिए कुछ पैसे जो है वो रकम जमा करें, इस तरह का भी होता होगा।
देखिए इसमें यही है कि अपने को घर वालों की तरबियत करनी चाहिए कि किस तरह अखराजात करने, और घर वालों को भी ये चाहिए कि जितनी चादर हो उतनी पैर फैलाने चाहिए। नो डाउट इमरजेंसी के लिए कुछ ना कुछ अपने पास हो बचा के रखना चाहिए ताकि कभी बुरा वक्त आए तो वो काम आए। अच्छी नीयतों के साथ ये करने में भी हर्ज नहीं है। तो बात तो वही है कि उसमें तरबियत करनी पड़ेगी घर वालों की, बैठ के बाहर इतने अखराजात हैं और इतना हमारी इनकम है तो उसके हिसाब से बजटिंग होगी तो मेरा ख्याल बेहतर हो जाएगा। और जैसे निगरान शुरा ने कहा कि हम इस प्रोग्राम में वैसे भी फैमिली बजट पर बात करते हैं।
जी ठीक है, एक और बात भी है सर, अगर कभी इस तरह लेकर बैठे भी और घर वाले ये बोले जो है बच्चों की माँ ये बोले भाई ये पैसे रहे ये घर रहा, और मतलब आप चुनाएं और बताएं कि क्या इसमें जो है वो ज्यादा है और क्या इसमें कम है, तो क्या किया जाए? मतलब टेक ओवर कर लिया जाए या कोई और सूरत हाल इख्तियार की जाए?
देखिए मुझे ऐसा लगता है कि एक बार बना के जरूर दे दिया जाए, क्योंकि दोनों तरफ वालों को एक दूसरे की मजबूरी समझनी होगी। कमान जिसके पैसे हैं उसको ये समझना होगा कि ये चीजें नेसेसरी है वो तो देनी होगी, और जिससे खर्च करने उसको ये समझना होगा कि बेचारे की आमदनी इतनी है तो जाहिर फिर कैसे पूरा होगा। तो ये मिल बैठ कर ही ऑन पेपर भी बाजूकात बनाया जा सकता है, उसमें कोई हर्ज नहीं है, क्योंकि उसमें बाजूकात जब हम पेपर पे लिखते हैं ना तो समझ आता है कि यार ये चीज जो है ना ये हम शायद एसेसरी है ये नेसेसरी नहीं है, तो इसको छोड़ा जा सकता है। तो अगर इस तरह करके प्लानिंग करेंगे तो शायद कुछ निकल आएगा। अभी जैसे हम एक मिठाई वाले हमारे दोस्त हैं उनसे बात हो रही थी, तो उन्होंने यही कहा कि कोरोना, मैं पूछ रहा था आपके कारोबार पर क्या पोजिशन है, तो उन्होंने ये जुमला मुझे कहा था कि इस वक्त लोग नेसेसरी चीजें खरीद रहे हैं, एसेसरी की बारी नहीं आई है। हमारी जो कारोबार है वो एसेसरी, हमारा खाना दस्तरखान की जरूरत नहीं है, हम निमको वगैरह या मिठाई वगैरह या केक वगैरह बनाते हैं तो वो एक्स्ट्रा है, वो अगर जब लोग जरा खुशहाल होते हैं जब इस तरफ ज्यादा आते हैं। हमें भी अपने बजट के वक्त ये देख लेना चाहिए कि नेसेसरी चीजें पहले हो जाएं, अल्लाह ने नवाजा है तो फिर एसेसरी की तरफ भी करे जाए।
मरहबा माशाल्लाह। एक और भी सब सवाल का आप आंसर कर दें कि अगर कोई इस्लामी बहन मुफ्तिया बनना चाहे तो क्या करे?
जी इस पर माशाल्लाह निगरान शूरा और दावत इस्लामी की अगर बात की जाए तो अल्हम्दुलिल्लाह निगरान शूरा इस पर मशवरे कर रहे हैं, और इंशाल्लाह उम्मीद है कि जल्द दावत इस्लामी में भी इस तरह का कोई सिस्टम आएगा। फिलहाल तो ज़ाहिर हम दरस निज़ामी तक तालीम दे रहे हैं, आगे तखस्सुस और मुफ्तिया कोर्स के लिए दुआ करें कि जल्द खुशखबरी हमें मिले इंशाल्लाह।
ठीक है जी, अल्लाह तबारक व तआला जज़ाए खैर अता फरमाए सब आपको भी, और माशाल्लाह आपके आने से भी रौनक में इजाफा हुआ, और अब वक्त जो है वो इख्तिताम पज़ीर है। अल्लाह तबारक व तआला हम सब के हाल पर अपना फजल फरमाए, रहम फरमाए, करम फरमाए, याद खुदा मुस्तफ़ा भी जिंदगी में लाई जाए, अल्लाह ताला पर भरोसा भी हो, और जो सेफ्टी प्रिकॉशंस बताई जाती हैं, एहतियाती तदाबीर बताई जाती हैं, इन पर भी जो है वो ध्यान दिया जाए, अमल की तरफ बता अपना कदम बढ़ाए तो इंशाल्लाह भलाइयां जमा करने में कामयाब हो जाएगा। मदनी चैनल देखते रहिए, सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
पाए हुसैन हसन।